أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين وخاتم النبيين بالقاسم محمد وآله الطيبين الطاهرين، ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم: تبارك الذي بيده الملك وهو على كل شيء قدير، الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا وهو العزيز الغفور. صلوات. ابتدائے مجلس ہی میں یہ گزارش کر دی جائے کہ آج کی اس مجلس کے لیے ایک عنوان تقریباً 3 مہینے پہلے سے دے دیا گیا تھا، بینکنگ اینڈ انٹرسٹ. اس عنوان کے ساتھ دو خرابیاں ہیں. پہلی بات تو یہ کہ انتہائی خشک اور ڈرائی قسم کا عنوان ہے، اور دوسری بات یہ ہے کہ بہت طویل. یہ ایک آدھ تقریر میں اسے مکمل کرنا انسانی طاقت سے باہر ہے. ایک تھوڑا سا اس کا ایک آؤٹ لائن سا دیا جائے گا، اور جہاں تک مسئلے کے خشک ہونے کا تعلق ہے تو کوئی ایسا طریقہ نہیں ہے کہ اس مسئلے کو ذرا دلچسپ بنایا جائے. لیکن پہلے زمانے میں تو اس مسئلے کی خشکی کو دیکھتے ہوئے، یعنی اس کے ڈرائینس کو دیکھتے ہوئے، اس کو چھوڑا جا سکتا تھا. لیکن آج، اور خاص طور پر ویسٹ میں رہنے والے، کہ جہاں ہر قدم پر یا بینکنگ سے کام پڑ سکتا ہے یا انٹرسٹ، واجبات میں سے اہم ترین واجب بن گیا، اس لیے اس کا بیان بہرحال کرنا ہوگا. یہ خیال کرتے ہوئے یہ برادر محترم الیاس ملیحی صاحب کے مرحوم بھائی کے ایصال ثواب کا موقع بھی، مجلس کا آغاز میں نے سورہ ملک کی ایک آیت سے کیا، کیونکہ ویسے بھی ایسے گناہ جس کے چھوڑنے میں مالی نقصان ہو رہا، کہ اگر آدمی اس گناہ کو چھوڑ دے تو کچھ نہ کچھ نقصان اٹھانا پڑے، یہ قربانی انسان آسانی سے نہیں دے سکتا. یعنی بعض مومنین کرام کا طریقہ کار تو ایسا ہوتا کہ وہ یہ بھی کہہ دیتے ہیں کہ ہم جان دینے کو تیار ہیں اسلام کے نام پر، لیکن مال دینے کو نہیں. جو خمس کے حوالے سے اکثر ہم سنتے ہیں کہ عقیدتاً ہر ایک کہتا ہے کہ امام کے نام پہ ہماری جان قربان، اور خمس وہ واجب اسلامی جو صرف امام کے نام پہ ہم سے لیا جا رہا، اور اس میں پھر انسان ہزاروں قسم کے ایکسکیوز یا بہانے بنا لیتا. اس لیے پہلے یہ یاد دلانا ضروری کہ یہ قربانی انسان کیوں دے. جب ایک آدمی کو بیٹھے بٹھائے پیسہ مل رہا ہے انٹرسٹ کی شکل میں، یا کچھ سہولتیں اور بینیفٹ مل رہے ہیں جدید بینکنگ سسٹم کے ذریعے، تو کیوں آخر وہ اس ہاتھ آئی ہوئی دولت کو ٹھکرا دے؟ کوئی ریزن، کوئی وجہ تو ہونی چاہیے. اور یہاں پر جب ریزننگ کی بات ہوتی تو جو ایک اسلام کا نے بیسک ریزن ہم کو دیا ہے ہر واجب اور حرام کے لیے، وہ یہی کہ جس کی وجہ سے ہر موت کے موقع پر سورہ یاسین کی تلاوت کا حکم ہے، ہر شب جمعہ سورہ ملک کی تلاوت کا حکم ہے، اپنے مرنے والے کو زیادہ سے زیادہ ثواب پہنچانے کا بہترین طریقہ یہی سورہ ملک. ابھی آپ نے سنا، میں نے سورہ ملک کی تلاوت سے پہلے ایک مختصر سی حدیث اسی لیے پڑھی کہ اس سورہ کی اہمیت کا آپ کو اندازہ ہو جائے. وہ اسی لیے کہ یہ دو سورے وہ ہیں جو بار بار یاد دلاتے ہیں کہ کیا نسیا خلقا، کیا تم ان بندوں میں شامل ہو جو بھول گئے کہ اللہ نے ان کو اس دنیا میں کس مقصد کے لیے بھیجا. امیہ ابن خلف کا بھی تذکرہ میں نے کیا، بلال حبشی کا آقا، قرآن نے اس کے لیے یہ لفظ استعمال کیا کہ ہم نے اسے پیدا کیا میں نطفہ، ایک قطرہ آب سے، اور حالت یہ ہے کہ نسیہ خلقہ وہ اپنی خلقت کو بھول گیا، فائدہ ہوا خصیم مبین، جھگڑالو بن گئے، بحث کرنے والا بن گئے، ہر حکم اسلام کے سامنے کوئی نہ کوئی کٹ حجتی کرنے والا بن گئے۔ یاد دلایا جا رہا یہ کیا تم بھی ایسے بننا چاہتے ہو؟ سورہ ملک تین آیتیں اس کی بہت اہم ہیں، اس کو صرف ترجمے کے ساتھ تلاوت کر کے آگے بڑھ رہا ہوں، تفسیر میں نہیں جا رہا۔ پہلی وہی آیت جس کی تلاوت مجلس کے شروع میں بھی کی، تبارک الذی بیدہ الملک وہو علی کل شیء قدیر، ساری برکتیں اس اللہ کے لیے ہیں جس کے ہاتھ میں اس کائنات کا اقتدار ہے۔ کتنی ہی دولت تمہارے پاس آ جائے، کیسا ہی اقتدار تمہارا قائم ہو جائے، کتنی ہی بڑی فوجی طاقت تمہاری کیوں نہ، لیکن اصلی اقتدار بیدہ الملک اسی کا ہے جس کے ہاتھ میں کائنات کی ملکیت، وہ ہر شے پہ قدرت رکھتا، اور اس کی قدرت کی دلیل اسی آیت میں آ گئی کہ الذی خلق الموت والحیات، اس نے تمہارے لیے زندگی کو بھی پیدا کیا، اس نے تمہارے لیے موت کو بھی پیدا کیا۔ اللہ کے مقابلے میں اکڑنے والا، اللہ کے مقابلے میں غرور کرنے والا، اللہ کے مقابلے میں باغی بننے والا، منزل موت و حیات میں اللہ سے لڑکی دکھا دے تو سمجھ میں آئے کہ ہاں واقعا اس کے پاس کوئی طاقت، وہاں سے آ جائے حکم موت اور یہ منع کر دے کہ مجھے نہیں جانا۔ دیکھیے خدا نے اپنی ملکیت اور اپنی قدرت کی دلیل کے طور پہ موت کو پیش کیا، ہوا علی کل شیء قدیر الذی خلق الموت، وہ ہر شے پہ قدرت رکھتا ہے کہ اس نے موت کو پیدا کیا۔ موضوع آج کا قدرت پروردگار نہیں ہے، لیکن ایک بات آ گئی تو اس طرح ذرا سا جذباتی بننا پڑا موت کے حوالے سے۔ خدا نے کہا میں قادر ہوں، اس کی دلیل یہ ہے کہ میں نے موت کو پیدا کیا، اور موت کا تذکر آ گیا تو یہ بتا دیا کہ موت و حیات کو پیدا کیوں کیا گیا۔ تین لفظوں میں قرآن نے انسان کی ساری کہانی سمیٹ دی، خلق الموت والحیات، ہم نے موت کو پیدا کیا، زندگی کو پیدا کیا، کیوں؟ لیبلوکم ایوکم احسن عملا، صرف یہ ٹیسٹنگ کرنے کے لیے کہ تم میں عمل کس کا اچھا۔ ہماری ساری زندگی کا پروردگار جو مقصد بیان کر رہا وہ صرف ایک چیز ہے، ایوکم احسن عملا، کون ہے تم میں عمل کے اعتبار سے بہترین۔ آیتیں مجھے اس لیے یاد ہیں کہ مجھ پر ہونے والے بہت سارے اعتراض کا جواب ہے، لیکن آپ کو یقین دلانے کے لیے کہ یہ قرآن ہی ہے، میں کوئی خود سے کچھ نہیں پڑھ رہا۔ سورہ ملک کی دو آیتیں اور سن لیجیے، دیکھیں صرف آیتوں کا ترجمہ۔ اب ارشاد ہو رہا کہ ہم نے موت و حیات کو پیدا کیا، اور آخرت کے دن ہم جہنم میں گناہگاروں کو ڈالیں گے۔ کلما القیا فیہا فوج، اور جب بھی گناہگاروں کی کوئی فوج، گناہگاروں کا کوئی گروہ جہنم میں ڈالا جائے گا، سآلہم خزانتہا، جنت کے دروغہ کا نام ہے رضوان اور جہنم کے دروغہ کا نام ہے خزن۔ وہاں کا دروغہ اسے پوچھے گا عالم یاتکم نذیر، ارے تم جہنم میں کیسے آ گئے، کیا تمہارے پاس کوئی ڈرانے والا نہیں آیا تھا؟ نذیر، کیا کوئی ڈرانے والا تمہارے پاس نہیں آیا تھا؟ کیا کوئی ایسا آدمی نہیں آیا تھا جو تمہیں یہ بتاتا کہ حکم خدا کی مخالفت کا عذاب کتنا ہوتا؟ 50 سال کی دنیاوی عیش و آرام کی زندگی کے لیے لاکھوں سال کا نقصان کرو گے، کیا کوئی نہیں آیا؟ عالم یاتکم نذیر، یہ سورہ ملک کا پہلا صفحہ، بہت موٹے موٹے کتابت کے ساتھ لکھا ہے، پھر بھی پہلے صفحے پہ یہ آیت، کیا تمہارے پاس کوئی نذیر نہیں آیا؟ اب سنیے گناہگاروں کا جواب، قالوا بلا، کہیں گے ہاں، قد جاءنا نذیر، ہمارے پاس ایک ڈرانے والا آیا تو تھا، وہ بتا تو رہا تھا یہ حرام ہے، یہ گناہ ہے، اس کی یہ سزا ہے، لیکن فکذبنا، ہم نے اس کو جھٹلا دیا۔ وقلنا، اور اس سے یہ کہا، ما نزل اللہ من شیء، اللہ کبھی ایسا حکم نازل نہیں کر سکتا۔ دیکھیے یہ کافروں کی بات نہیں ہو رہی، کافر تو یہ کہتے کہ ہم نے اس کو جھٹلا دیا اور کہا کہ کوئی اللہ ہی نہیں ہے تو ہم تمہاری کیوں بات مانیں۔ یہ ان لوگوں کا تذکرہ ہے جو اللہ کو مانتے ہیں، لیکن ایک مرتبہ وہ کہہ رہے ہیں کہ ڈرانے والے نے جب ڈرایا۔ اب بہت ساری چیزیں کہ شراب مت پیو، گانا مت سنو، داڑھی مت شیو کرو، حجاب کرو، سود مت کھاؤ، ہم نے کہا ما نزل اللہ من شیء، اللہ ایسی بات کہہ ہی نہیں سکتا۔ ان انتم الا فی ضلال کبیر، تم گمراہ ہو گئے ہو، تم غلط بات ہم تک پیش کر رہے ہو۔ وقالوا لو كنا نسمع او نعقل، جہنم والے کہہ رہے ہیں کاش اگر ہم اس کی بات سن لیتے اور ناقل یا ذرا اپنی عقل استعمال کرتے ما کن نہ پیا صاحب سعیر آج ہم جہنم میں نہ آتے. دیکھیے اس میں ایک بہت اہم پیغام اور بھی ہے, میں ادھر ادھر نہ چلا جاؤں, ویسے ہی ٹاپک بہت لمبا, لیکن کیا جواب ان کا ہے؟ قال اللہ کن نہ نسماؤ کاش ہم سن لیتے. ہمارے یہاں ایک مینٹلٹی یہ بھی کہ لوگ کہتے ہیں کہ ہاں بھائی فلاں صاحب باتیں تو صحیح کرتے ہیں. ایک تو وہ ہے نا یہ شروع میں گزر کہ نہیں یہ جھوٹ بولتے, ہو ہی نہیں سکتا کہ اللہ ایسی بات کر. ارے اللہ تو رحمان و رحیم ہے, ماں سے 70,000 گنا زیادہ مہربان ہے, وہ کوئی عذاب عذاب نہیں ہوگا, یہ اپنی طرف سے کہہ رہا. یہ بھی سورہ ملک کی آیت. اور ایک دوسری مینٹلٹی اس کے بعد ہے, اس کا بھی اس میں جواب آ گئے. ہاں فلاں صاحب باتیں تو صحیح کہتے ہیں مگر سننا نہیں, اگر نہیں سنو گے تو قیامت میں بچ جاؤ گے, سن لو گے تو پھنس جاؤ گے. یہ بھی مینٹلٹی کی بات صحیح ہے, لیکن اگر ہماری نالج میں نہیں آئی تو ہم بچ جائیں گے. اور قال لو کننا نسمو کاش ہم سن لیتے تو ما کننا فی اصحاب السعیر آج ہم جہنمی نہ ہوتے. نہ سننے والا جہنم میں گیا, وہ کہہ رہا اگر سن لیتا تو میں جہنم سے بچ جاتا. اور آخر میں بس یہ آیت مکمل کر لوں, مکمل ہو رہی. آخر میں ہمارے یہاں ایک یہ بھی مینٹلٹی یا تھنکنگ ہے کہ بھائی کتنے ہی گناہ کرو قیامت میں ایک دن جا کے ہاتھ پاؤں جوڑ کے اس سے معافی مانگ لینا, کیا اتنا مہربان خدا معافی نہیں قبول نہیں کرے. آیا سنیے مکمل کا ہو رہی, فاطر خوب دم بہ, قرآن کہہ رہا ہے ان گناہ گاروں نے اپنے گناہ کا اعتراف کر لیا, اقرار کر لیا, فسوقن لیا ثابت صحیح, مگر اے جہنم والوں آج تم عذاب خدا سے نہیں بچ سکتے, توبہ کرنے کے بعد بھی گناہ مرنے کے بعد بھی. مرنے کے بعد اگر توبہ کی تو کیا توبہ کی, قیامت میں اگر گناہ کو مانا تو کیا مانا. ہاں اگر آج اس دنیا میں دعائے کمیل کے الفاظ میں محتضرن نادمن منکسرن مستقیلا, اب جب سانس چل رہی ہے ہاتھ پاؤں چل رہے ہیں موت نہیں آئی, تب یہ کہو کہ ہاں خدا بندہ ہم اپنی غلطی مان لیتے ہیں, تو 60 سال کا گناہ 60 سیکنڈ میں معاف ہو جائے گا. لیکن اگر آخرت سے معاملہ چھوڑ دی, یا یہ کہہ کر کہ یہ ساری ڈرانے والی باتیں نان سینس ہیں, اللہ کبھی ایسی بات کہہ ہی نہیں سکتا, یا یہ کہہ کر کہ نہیں یہ باتیں تو صحیح ہیں لیکن سنو نہیں, یا یہ کہہ کر کہ سن بھی لو مگر اتنا مہربان ہے کیا قیامت کے دن ہاتھ پاؤں جوڑنے سے کام نہیں چلے گا. تینوں کا جواب سورہ ملک کے پہلے صفحے میں آ گیا کہ نہیں چلے گا کام. سوہن لیا صاحب سعید, اے جہنمیوں اب کوئی چیز تمہیں اس عذاب سعیر سے جہنم سے نہیں بچا سکتی. لیکن یہ خالی نشستند ہو گفتند ہو برخاستند کے لیے سورے نہیں ہوتے کہ سورہ یاسین اور سورہ ملک آدمی بیٹھے سنے اور چلا جائے, نہیں, یہ بار بار اسے اسی لیے ریپیٹ کرایا جا رہا کہ اگر ہر شب جمعہ انسان سورہ یاسین پڑھے, ہر رات کو سوتے وقت سورہ ملک پڑھے, بار 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 ایک میسج اگر ریپیٹ ہوگا تو کچھ نہ کچھ اثر انسان پہ ہو جاتا. کیونکہ واقعات جب تک کہ دل میں خوف خدا اور خوف آخرت پیدا نہ ہو اس وقت تک انسان عام گناہ بھی نہیں چھوڑ سکتا, اور ایسے گناہ تو چھوڑ ہی نہیں سکتا ہے جس کی وجہ سے اس کے مرغن کھانوں اور اللے تللے میں فرق پڑ رہا ہو. بہت مشکل ہوتا ہے ایسے گناہ چھوڑنا جب تک کہ آدمی کے سامنے وہ آخرت کی تصویر بالکل واضح نہ ہو. لیکن ایک بڑے عجیب انداز سے سود اور اس کے حرام کے حوالے سے ہم کو پیغام پہنچایا گیا. ایک تو یہ انداز ہے جس حوالے سے ہر گناہ کا پیغام پہنچا آخرت, مگر جہاں سود کی بات آئی اور اس کے حرام کی بات آئی تو وہاں اس پیغام کا انداز ذرا سا مختلف کر دیا گیا. محبت اہل بیت کے نام پہ ہم سے کچھ تقاضا کیا جا رہا. وہ حدیث تیسری مرتبہ پڑھ رہا ہوں اپنے اس 2.5 مہینے کے قیام. لقد ملئت بطونکم من الحرام, اے یزیدی لشکر والو, حسین مظلوم کا صبح عاشور کا خطبہ, تم اس لیے میرے دشمن بن کے آئے ہو کہ تمہارے پیٹ حرام سے بھرے ہوئے. اور یہی چیز زیادہ واضح ہوتی ہے صادق آل محمد امام جعفر صادق علیہ السلام اس حدیث میں, جس کے الفاظ ذرا سے مشکل ہو جاتے ہیں. اب یہ سود اور رزق حرام کے حوالے سے جو حدیثیں آتی ہیں اس میں کچھ ایسی ورڈنگ آئی جو ہمارے ہندوستانی اور پاکستانی کلچر गंगा जमनी तहजीब जो है उसके खिलाफ चले जाते हैं, अगर के कलाम खुदा है या कलाम इमाम। मैं कोशिश करूंगा कि जितनी एहतियात कर सकूं एहतियात करूं, लेकिन कलाम के अल्फाज को तो नहीं बदला जा सकता। इमाम फरमाते हैं कि एक दिन मेरा जद रसूलुल्लाह मदीने की एक गली से एक बाजार से गुजर रहा, मेरे जद गुजर रहे पैगंबर के साथ कुछ बावफा असहाब मिसले सलमान और मिखदाद, अम्मार और बिलाल, अबू ज़र और इब्ने मसूद हैं। पैगंबर की एक आदत थी कि जहां बच्चे नजर आते थे बच्चों में अल्लाह का रसूल बड़ी तवज्जो देता। एक तो उस रहमतुल लिल आलमीन की रहमत का तकाजा, बच्चे किसको प्यारे नहीं लगते, और फिर इसमें यह पैगाम भी कि सबसे ज्यादा हमें अपनी नई नस्ल पे तवज्जो देना है। ये अगर सुधर गई तो आगे पता नहीं कितनी नस्लें सुधर जाएंगी। अल्लाह का रसूल बच्चों को एक इज्जत देता है, वक्त देता है, तवज्जो या अटेंशन देता। इस वक्त भी पैगंबर ने बच्चों को खेलता देखा, जहां जा रहे थे रास्ता बदला, आए बच्चों के करीब। अच्छा, बच्चों को भी मालूम कि पैगंबर के जिनसे हाथ मिलाने की सआदत लोगों को मुश्किल से हासिल होती, हम वो हैं कि जिन्हें पैगंबर की बारगाह हर वक्त जाने की इजाजत भी है और पैगंबर हमें बोसा जरूर देंगे, वो भी दौड़े दौड़े चले। मगर इतने बच्चों में से एक बच्चा ऐसा जो नाराज नाराज अकड़ा अकड़ा जरा दूर खड़ा रहा। अब जो बच्चे आ गए पैगंबर ने गले से लगाया, बोसा दिया, और उसके बाद उसकी जानिब चले कि वो नहीं आ रहा तो मैं जा रहा हूं। उसने जब पैगंबर को अपनी तरफ आते देखा तो एक मर्तबा भागा और सबको शतम करता हुआ, मुगल्लिजान बकता हुआ, गालन गलत करता हुआ नऊज़ुबिल्ला। असहाबे रसूल ये मंजर देख रहे थे, बहुत छोटा चार पांच साल का बच्चा भी नहीं, बारह तेरह साल का समझदार। एक मर्तबा हरेक को तैश आ गया हमारे होते हुए शान रिसालत में गुस्ताखी की जाए। सलमान रुश्दी वाजिबुल कत्ल है ये फतवा, इतनी मुस्तहकम दलीलों पर है, इतने सारे वाकयात हैं, इतनी सारी हदीसें हमारे पास। कहा कि इस तरह से हमारे सामने पैगंबर को दुश्नाम दिया जाए जबकि हम साहिब इख्तियार भी हैं, इसको छोड़ दे, लोग पीछे दौड़। पैगंबर ने रोक दिया। पैगंबर ने कहा कि क्यों जा रहे इसके पीछे, अल्लाह के रसूल हमारी गैरत की बर्दाश्त नहीं कर रही। पैगंबर का जवाब यह था कि इसका कसूर नहीं है, कसूर इसके बाप का। लोग इसके बाप को पहचानते थे इसलिए चकरा गए। मदीने में मोहब्बत रसूल रखने वालों टॉप ऑफ द लिस्ट जिनका नाम आएगा उसमें इसका बाप शामिल है। इंतहा से ज्यादा मुहिब रसूल, पैगंबर के पसीने की जगह अपना खून बहा, पैगंबर के नाम पे अपने सारे घर को लुटा, और पैगंबर फरमा रहे कि इसके बाप का कसूर। अच्छा, किसी और गाने गुनाह के हवाले से होता तो ठीक, ये तो मसला सीधा मोहब्बत का आ गया कि वो पैगंबर की शान में गुस्ताखी कर रहा। भाई अगर वो गाने सुन रहा होता और पैगंबर कहते इसके बाप का कसूर है, बात समझ में आ जाती कि बाप रसूल से मोहब्बत करता होगा लेकिन गुनाह भी कर लेता। यहां तो मसला मोहब्बत पे ही आ गए। पैगंबर ने कहा चलो मेरे साथ। लेकिन कुछ तबलीग के तरीके भी उस जमाने में थे, उसके बाप की तौहीन भी ना होने पाए इसलिए तारीख में उसके बाप का नाम नहीं आया। मासूम ने उसके बाप का नाम नहीं लिया कि कभी यह भी गीबत बन जाता, लेकिन मैसेज भी हम तक पहुंचे, चनाचे वाकया सुनाया। पैगंबर ने कहा चलो मेरे साथ। उसके घर गए, अरे उसके बाप के लिए तो गोया बे रमजान की या बे चांद की ईद हो गई कि पैगंबर खुद से चलकर मेरे घर में आए। वो आदमी जो पैगंबर की मोहब्बत में तड़पता रहता, चुनाचे उसकी खुशी का ठिकाना नहीं, उसकी समझ में नहीं आ रहा था कि मैं क्या करूं, किस तरह पैगंबर का इस्तकबाल करूं, किस तरह साहबे रसूल को अपने घर में बिठाऊं। ज्यादा खुशी में भी आदमी दीवाना हो जाता। लेकिन अचानक उसे अंदाजा हुआ कि कोई बहुत सीरियस मैटर लग रहा। मैं तो इतनी अकीदत, इतना एहतराम, इतना वार्म तरीके से वेलकम कर रहा हूं, सब बिल्कुल चुप, बहुत ही संजीदा चेहरे के साथ, जैसे अक्सर मेरी मजालिस में ऐसा माहौल से बन जाता है ना, उससे भी ज्यादा सीरियस लोग बैठे हुए। अब वो चौंका, कुछ ना कुछ बात जरूर है, हम तो समझ जाते हैं क्या बात, कि भाई ये जहन्नम पढ़ेंगे, सांप पढ़ेंगे, बिच्छू पढ़ेंगे तो लोग बैठे हैं, यही बड़ी गनीमत बात है। लेकिन वो ना समझ पाया कि ये हुआ क्या, घबरा गया। एक एक का दामन पकड़ रहा, भाई हुआ क्या, पैगंबर से पूछने की हिम्मत नहीं हो रही। किसी ने कह दिया ये हुआ कि आज भरे बाजार में तुम्हारे बेटे ने शान रसूल में इस तरह से गुस्ताखी की, एक मरतबा तैश के आलम में घर गए, नंगी तलवार लेके बाहर आए। बहुत सारी बातों को मैं इसलिए नजरअंदाज कर रहा था कि जल्दी जल्दी से बात आगे बढ़े, अभी मौजू आ जाए, उसके मसाइल आ जाए, लेकिन फिर भी कहना पड़ रही है दो तीन बात। इसकी शादी को तवील अरसा गुजर गया, 10 साल से ज्यादा, औलाद नहीं हो रही, खास पैगंबर से दुआ करके इसने औलाद हासिल की, उसके बाद भी औलाद नहीं, अकलौती औलाद, अकलौता बेटा, इतना अरमानों और मन्नतों मुरादों वाला बेटा, और देखा कि नंगी तलवार लेके आ रहा और गैस के आलम में घर से निकल रहा, किसी ने रोका, कहा जा रहे पैगंबर तुम्हारे घर में मेहमान बन के आए, तुम जा रहे? कहा पहले जाके उस गुस्ताख और बेअदब का सर काट के लाओ, इसके बाद पैगंबर को सलाम करो। नहीं चाहिए मुझे ऐसी औलाद जिस शान रिसालत में गुस्ताखी करने वाली, ऐसा बेटा जो इतनी मन्नतों और मुरादों के बाद मिला। अब लोग और चौथे कि बाप की मोहब्बत तो इसके एक एक लफ्ज से जाहिर हो रही, सिंसियरिटी है, खुलूस, और पैगंबर कह रहे हैं कि इसके बेटे ने इसलिए गुस्ताखी की कि बाप का कसूर। लोगों ने कहा अल्लाह के रसूल ये क्या हम माजरा देख रहे हैं, बाप को इतना ज्यादा आपकी मोहब्बत में तड़पता हूं। पैगंबर ने कहा कि हां ऐशक, तू जो इतने जोश से जा रहा तो कसूर तेरा, इसलिए कि इन्नहु लैसा बिवलदिन मिन हलाल, तेरा बेटा हलाल की औलाद ही नहीं, और जो हलाल की औलाद न वो रसूल वाले रसूल का दुश्मन होता। हमारे यहां ये हदीस बहुत मशहूर, लेकिन हम लोग हलाल की औलाद नहीं इससे एक ही मतलब निकालते हैं। अब सुनिए असल हदीस, कहा ये हलाल की औलाद नहीं, ये अरबी का एक मुहावरा भी है, चले उर्दू में कहते हैं कि जो गुस्ताख रिसालत होगा, जो दुश्मन अहले बैत होगा, वो हराम की औलाद। मगर कौन हराम, 23 किस्म के गुनाहगारों को हराम की औलाद कहा गया। अभी सुनिए, पैगंबर ने कहा इन्नहु लैसा बिवलदिन मिन हलाल, क्योंकि तेरा बेटा हलाल की औलाद नहीं। चौंक गया अल्लाह के रसूल, आपने ही दुआ मांगी, आपकी दुआ के नतीजे में अल्लाह ने मुझे यह अता किया, आपके इल्म में सारी बातें। पैगंबर ने कहा यह बता कि तू अपनी औलाद के जो रिस्क घर में लेके आता है वो सारा हलाल होता है कि उसके अंदर कुछ हराम रिस्क भी शामिल हो जाता। अब मुहावरतन सर खुजाने लगा, कहा अल्लाह के रसूल आपको पता है कि मैं हूं बिजनेस वाला और बाजार मदीना में मेरा कंपटीशन है यहूदियों से, मदीने की मार्केट भी यहूदियों के कंट्रोल में, यहूदी पहले थे, मुसलमान बाद में आए थे मदीने, तभी तो यहूदी आज भी ये क्लेम करते हैं कि मदीना हमारा है, मुसलमानों ने आके इस पर कब्जा किया, और एक तवील अरसे तक इसराइल की पार्लियामेंट के मेन गेट पर जो उनकी अजीम यहूदी सल्तनत का एक नक्शा लटका हुआ था उसमें खैबर और मदीना शामिल था। आज वो नक्शा उतार लिया गया हो, लेकिन उनका अकीदा आज भी ये है कि जो हमारे शहर, तो कहा कि बाजार मदीना यहूदियों के हाथ में, और आपको मालूम अल्लाह के रसूल, अभी अल्फाज मेरे हैं, इतना कह दूं मफहूम हदीस का, कि बाजार में आदमी बैठे गैर मुस्लिमों के साथ बाजार में कंपटीशन, तो पूरे हलाल से अगर हम कुछ काम चलाएं तो घर में रोटी जटनी भी नसीब नहीं हो सकती। हर आराम कमाने वाले के पास एक ही जुमला होता, वो मिलियनर नहीं, बिलियनर नहीं, ट्रिलियनर, यही कहेगा कि भाई क्या करें, इसके बगैर तो घर में रोटी चटनी भी नहीं आ सकती। पैगंबर ने फरमाया सुनो, इस वक्त पैगंबर ना कोई तबलीग करने आए हैं, ना मौइज़ा करने आए हैं, ना सूद का हुक्म बताने आए हैं, ना हलाल और हराम, सिर्फ इस मसले को वाजे करने आए। का सुनो, जिसने अपनी औलाद को हराम रोजी पे परवान चढ़ाया, अब उसकी औलाद अगर रसूल वाले रसूल की दुश्मन हो तो उसे अपने आप को मुरीद इल्जाम ठहराना चाहिए। जरा मुश्किल हो गई है मेरी उर्दू, लेकिन वक्त को देखो कि उर्दू और अंग्रेजी के बैलेंस को देखो, आज की मस्जिद इसी तरह बर्दाश्त कर रही। लैसा बिवलदिन मिन हलाल, और हलाल की औलाद नहीं है, इसके अंदर खाली वही गुनाह नहीं आता है जो हमारे यहाँ गाली के मुतरादिफ है, इसमें यह भी आ जाता है कि जिस बच्चे की परवरिश रिस्क हराम पे की गई, रिस्क हराम आज का टॉपिक नहीं है, इसकी तफसील तो आ चुकी कि अगर आप अपनी नौकरी और जॉब के खातिर नमाज भी कजा करते हैं तो ये रिस्क हराम हो गया, औरत को अपना हिजाब भी छोड़ना पड़ रहा है तो ये रिस्क हराम हो गया, लेकिन रिस्क हराम जो औलाद को हराम की औलाद बनाता, खाली इतना ही नहीं बल्कि दुश्मन अहले बैत बनाता, تو ایک آخرت کے حوالے سے یاد دلایا جا رہا ہے، جو کھا رہے ہو غور کرو کہ حلال ہے کہ حرام، ایک اہل بیت کی محبت کے حوالے سے یاد دلایا جا رہا، مگر حرام کی ان بے شمار قسموں میں سے جن کی تفصیل گزشتہ مہینے کے اتوار کے لیکچر میں آ چکی، جو اہم ترین گناہ ہے رزق حرام کا، ٹاپ آف دا لسٹ، اس کا نام ہے ربا، عربی میں ہمارے یہاں سود، ہندی میں غالباً بیاج، اور انگریزی میں اس کو انٹرسٹ اور اشر، دو لفظ استعمال ہوتے ہیں۔ حرام بہت سارے، باقی حرام پہلے کور ہو چکے، لیکن آج بینکنگ اینڈ انٹرسٹ، یہ وہ گناہ کہ جس کے بارے میں قرآن کریم جب بات شروع کرتا تو یقین نہیں آتا کہ یہ قرآن، جس کا یہ انداز نہیں ہے لیکن ہے اس موقع پر، یا ایھا الذین آمنوا لا تاکلوا الربا اضعافا مضافا واتقوا اللہ ان کنتم تفلحون واتقوا النار التی اعدت للکافرین، سورہ آل عمران، جس سورہ میں آیہ مباہلہ نازل ہوئی۔ اے ایمان لانے والو، خبردار، کبھی سود نہ کھانا، اللہ سے ڈرنا اگر تم فلاح پاتے چاہتے، فلاح مانے کامیابی چاہتے، کامیابی حرام کے ذریعے سے نہیں ملتی، کامیابی اگر اللہ سے ڈرتے ہو اللہ تمہیں برکت دے، اور وَاتَّقُوا النَّارَ الَّتِي أُعِدَّتْ لِلْكَافِرِينَ، اے ایمان والو، سود نہ کھانا، اس جہنم سے اپنے آپ کو بچاؤ جسے اللہ نے کافروں کے لیے بنایا، یہ تمہارے لیے بنائی نہیں گئی، کیوں ایسی ٹیکنیکل مسٹیک کر رہے کہ ان کے لیے بنائی جانے والی جہنم میں اپنی سیٹ کو ریزرو کرا رہے۔ دیکھیں ایک ہی آیت ہے سورہ آل عمران کی، دو آیتیں بھی نہیں، شروع ہو رہا ہے کہ خبردار سود نہ کھانا، آخر میں اور اس جہنم سے ڈرنا جو اللہ نے مومن کے لیے نہیں بنائی کافر کے لیے بنائی، لیکن ایسی غلطی کر رہے ہو کہ اس میں جا رہے۔ سورہ بقرہ، عجیب الفاظ، آیت الکرسی کے فوراً بعد، سورہ بقرہ میں آیت الکرسی، اس کے فوراً بعد ابراہیم اور نمرود کا واقعہ، اور اس کے فوراً بعد یہ چار پانچ مسلسل آیتیں، صرف آیتیں اس وقت پڑھ رہا ہوں اس لیے کہ بات بہت زیادہ پھولانی ہوتی جا رہی۔ سورہ بقرہ، میں نے سارے ریفرنسز دے دیا، آیت الکرسی ڈھونڈیے، تیسرے پارے کے شروع، تلکر رسل کا جو نام ہے نا، اس کے بعد آیت الکرسی ہے، پھر ابراہیم و نمرود کا واقعہ ہے، جہاں ابراہیم و نمرود کا واقعہ مکمل ہوا، وہ آگ میں پھینکنے والی بات، اس کے فوراً بعد یہ تین چار آیتیں آتی ہیں۔ یا ایھا الذین آمنوا اتقوا اللہ وذروا ما بقی من الربا ان کنتم مؤمنین، اے ایمان لانے والو، اللہ سے ڈرو، اور جو سود وغیرہ کی ڈیلنگ تم پہلے کر چکے، ما بقی، اس میں جتنا باقی ہے سب کو چھوڑ دو، کیونکہ سود حرام ہونے کا حکم جب آیا اس سے پہلے تو سود کی ڈیلنگ تھی، ضرور ما بقی من الربا، جو لین دین پہلے ہو گیا چلو ٹھیک ہے، لیکن اب جو باقی بچ گیا اس کو چھوڑ دو، ان کنتم مؤمنین، اگر تم صاحب ایمان ہو، اگر جھوٹا بناوٹی خالی زبانی دعویٰ نہیں ہے، اگر دل سے تم مومن، وَإِن لَمْ تَفْعَلُوا، یہ ہے آیت، غضب کی آیت، اور اگر تم نے سود کو نہ چھوڑا، فَأَذَنُوا بِحَرْبٍ مِّنَ اللَّهِ، اگر تم نے سود نہیں چھوڑا تو گویا تم نے اعلان جنگ کر دیا ہے کہ تم اللہ سے بھی جنگ کر رہے اور اللہ کے رسول سے بھی جنگ کر رہے۔ بقرہ، فَأَذَنُوا فَإِن لَمْ تَفْعَلُوا، پہلے ہو گیا ماضی میں، مزہ نہ مزہ اس کو چھوڑ بھول جاتے، لیکن ما بقی من الربا، اب تو چھوڑ دو جو باقی باندھا سود، فَإِن لَمْ تَفْعَلُوا، اگر تم نے ابھی بھی سود کا نہ چھوڑا، فَأَذَنُوا بِحَرْبٍ مِّنَ اللَّهِ، تمہاری طرف سے اذن حرب ہے، تمہاری طرف سے اعلان جنگ ہے، جنگ نہ مرحب سے، نہ انتر سے، نہ عمر ابن عبدو سے، نہ یزید سے، تم جنگ کر رہے ہو اللہ اور اللہ کے رسول سے۔ یہ قرآن، عام طور پہ قرآن کا یہ اسٹائل نہیں، لیکن دیکھیے کیسا مسئلہ ہے کہ قرآن ایسا لگ رہا ہے کہ جوش و جذبات کے اندر آ چکا قرآن۔ آگے یہ آیت بھی ہمارے سامنے آئی، ان الذین یاقولون الربا لا یقومون الا کما یقوم الذی یتخبطه الشیطان من المس، جو لوگ سود کھاتے، ان الذین یاقولون الربا، صرف آیتوں کا ترجمہ ہی آخری آیت ہے، پھر ایک حدیث اور میں کچھ مسائل کی جانب آؤں۔ ان الذین یاکلون الربا، سورہ بقرہ کی وہ آیتیں جو آخر ہے سورہ بقرہ میں، یاکلون الربا، جو سود کھاتے، لا یقومون، جب یہ کھڑے ہوں گے تو کھڑے نہیں ہو سکیں، الا مگر ان کا طریقہ یہ ہوگا کما یقوم الذی، یہ اس آدمی کی طرح کھڑے ہوں گے، الذی یتخبطہ الشیطان من المس. اردو میں ایک لفظ استعمال ہوتا ہے اور بہت سے اردو بولنے والوں کو بھی نہیں پتا کہ یہ عربی کا لفظ ہے اور قرآن کا لفظ، خبطی. فلاں صاحب کو خبطی ہو گئے، یہ قرآن کا لفظ ہے، سورہ بقرہ کا لفظ ہے، عربی کا لفظ ہے اور سود کے حوالے سے، سود کھانے والے. شاید قیامت کی بات ہے، شاید قبر کی بات ہے، لیکن الفاظ قرآن کے، کیونکہ میں تفسیر نہیں کرنا چاہتا ہوں وقت بچانے کے لیے، خود قرآن ہی ایک مکمل میسج ہے اس حوالے سے. یہ لوگ نہیں کھڑے ہوں گے، مگر کما یقوم الذی یتخبطہ الشیطان من المس، مگر ان کے کھڑے ہونے کا وہ اسٹائل ہوگا جیسے وہ آدمی جسے شیطان نے چھو کے خبطی بنا دیا. اب اس کا ترجمہ، آسیب سوار ہو گیا ہو، ہوش و حواس ان کے چلے گئے ہو، یہ ان کا انداز ہوگا. وَذَلِكَ بِأَنَّهُمْ قَالُوا، اور قرآن کہہ رہا ہے کہ قیامت میں ان کو یہ سزا اس لیے ملے گی کہ بِأَنَّهُمْ قَالُوا، سود بھی کھاتے تھے، بحث بھی کرتے تھے. یہ ایک مزاج بن جاتا نا، کرے ایک آدمی غلطی کرے، کہے ایک غلطی ہے میں مان بھی، نہیں بحث بھی کر رہے ہیں. اور یہ واقعہ پوری کھلی کھلی آئے تھے، آپ جا کے چیک کر لیں. وَذَلِكَ، اور اس کا ریزن یہ ہے، بِأَنَّهُمْ قَالُوا، یہ لوگ سود کھاتے جاتے تھے اور کہتے جاتے تھے، بِأَنَّ الْبَيْعَ مِثْلُ الرِّبَا، کہ بھائی سود بھی ایک قسم کا بزنس ہے. جیسے ہم بزنس کرتے ہیں، اپنے مکان کو کرائے پہ دیتے ہیں، ہم نے اپنے پیسے کو کرائے پہ دے دیا. یہ جو افلاطون بن کر بحث و مباحثہ کرتے، قرآن کہتا ہے وَذَلِكَ، یہ اس کی سزا، بِأَنَّهُمْ قَالُوا إِنَّ الْبَيْعَ مِثْلُ الرِّبَا، کہ سود میں اور عام بزنس میں کیا فرق. قل قل احل اللہ البیع وحرم الربا، یہاں پہ قرآن ریزننگ میں نہیں گیا، مختصر بات، آرڈر از آرڈر. کہاں ہے حبیب؟ یہ کہتے ہیں فرق کیا ہے، چھوڑو فرق کی بات، ان سے کہہ دو ایک بات سنو، احل اللہ البیع، اللہ نے خرید و فروخت بیع کو حلال قرار دیا، حرم الربا ربا کو حرام قرار دیا، بس آرڈر از آرڈر، آگے کوئی بحث نہیں، آگے کوئی ڈسکشن نہیں، آگے کوئی ریزننگ نہیں. دیکھیے قرآن کا انداز ہے نہیں، لیکن عذاب بھی آ رہا، جنگ کرنے کی بات بھی آ رہی، ریزننگ کا بھی اس وقت، آگے قرآن نے ریزننگ دی، مگر یہاں پہ کہہ دیا جو اس قسم کی بحث کرتا ہے، آرڈر از آرڈر، ہمیں خدا مانتے ہو کہ نہیں مانتے ہو، مانتے ہو تو خطر، اس کو ہم نے حلال کیا یہ حلال ہے، اسے حرام کیا یہ حرام. لیکن پھر ایک آیت آئی آگے چل گا، ایسے لوگوں کے لیے نہیں جو ہر چیز میں پوچھتا ہے اس کا فائدہ بتائیے، داڑھی کیوں رکھے فائدہ بتائیے، حجاب کیوں کرے فائدہ بتائیے، شراب کیوں چھوڑے فائدہ بتائیے، سور کیوں چھوڑے فائدہ بتائیے. ان سے قرآن نے کہا بس یہی کافی، احل اللہ البیع، تم کہہ رہے ہو یہ دونوں ایک جیسی چیزیں، کہاں ایک جیسی، احل اللہ البیع، اس کو اللہ نے حلال کیا، وحرم الربا، اس کو حرام کیا. پھر آگے چل تین چار آیتوں کے گیپ کے بعد ایک عام مومن کے لیے کہا سنو، ویمحق اللہ الربا ویربی الصدقات واللہ لا یحب کل کفار اثیم. مکمل قرآنی میسج مکمل. دیکھو اللہ سود کو نیز تو نابود کرتا ہے، ملیہ بیک کرتا ہے، سود کا خاتمہ ہو کے رہے گا، یہ سفینہ اس طرح ڈوبے گا کہ خود بھی ڈوبے گا، اپنے ساتھ اپنے سواروں کو بھی لے کے ڈوبے گا. چاہے فرد کی اکنامی سود پر ہو، چاہے ملک کی اکنامی سود پر ہو، چاہے دنیا کی اکنامی. اب میں ادھر نہیں جا رہا ہوں اس لیے کہ اتنی ساری باتیں کیسے چھیڑوں، اسلام اور سائنس کے حوالے سے شاید کبھی یہ بات آ جائے، لیکن مختصر قرآن ایک بشارت دے رہا، وَيَمْحَقُ اللَّهُ الرِّبَا، اللہ سود کا خاتمہ کر کے رہتا، یعنی سود کی دولت کا، وَيُرْبِ الصَّدَقَات، کتنی عجیب بات، جو آ رہا ہے خدا کہتا ہے یہ ختم ہو، جو جیب سے نکل رہا ہے خدا کہہ رہا ہے یہ کئی گنا فائدے کے ساتھ پلٹ کے آئے گا. يَمْحَقُ اللَّهُ الرِّبَا، اللہ سود کا خاتمہ کرے گا، وَيُرْبِ الصَّدَقَات، اور راہ خدا میں جو تم چیٹی کرتے ہو اللہ اس میں اضافہ کرے گا. سود کا سسٹم نہ بناؤ، اگر کسی کو قرضہ چاہیے ہے تو دو ایسے ہی اس کو قرضے ہنسانا، پھر دیکھو اس کا خاتمہ ہوتا ہے وہ جرم صدقات، صدقات چیریٹی، اس کو اللہ بڑھاتا ہے. ان اللہ لا یحب کل کفار اثیم، اللہ کبھی اس سے محبت نہیں کرتا جو گناہ بھی کرتا ہے اور اللہ کا ناشکرا بھی بنتا. دولت اللہ نے دی، اس کا شکر یہ ہے کہ حلال راستے میں خرچ ہو، اور اس کا ناشکرا بنا یہ ہے کہ اس کو سود پہ چلا دیا. مگر تو خالی آیتیں تھیں، حدیث ہے، او ہو، ایک سلسلہ ہے حدیثوں کا जो वहां से शुरू होता है जहां मैंने परसों रात इस्लाम और साइंस के टॉपिक में एंटीना वाली हदीस का पहला हिस्सा पढ़ा था, जो पूरी हदीस इंशाल्लाह शाबान के महीने में जुहूर इमाम की निशानियों में आई कि आखिरी जमाने का मोमिन सूद को हलाल करेगा नफे के नाम पर। मगर एक दो तीन चार पांच, मैं आपको नहीं गिन रहा हूं, मैं हदीसों को गिन रहा हूं, पांच मोतबर हदीसें हमारे पास हुआ जिसके अंदर वो वर्डिंग आई, ये इमाम की है। पांच हदीसें हैं जिनमें एक हदीस तो ऐसी कि हमारे मजहब की हदीस की चार किताबें मोतबर तरीन, उसूल काफी मल्ला यहजुरहुल फकीह तहजीब और इस्तिफसार, जिनमें तहजीब और इस्तिफसार दोनों एक ही आलिम ने किताबें लिखी, आधी ये है और आधी वो शेख तूसी। तो तीन किताब, एक हदीस वो जो इन तीनों किताबों में आई, इतनी मोतबर जो तीनों में आ गई कि सूद का एक दिरहम महरम औरतों के साथ जिना दर खाने काबा उससे बड़ा गुनाह लेके आता। ये तो एक हदीस है, ऐसी पांच हदीसें और मेरे जहन में जिनमें बाज हदीसों में, देखिए मैं खुद कह रहा हूं कलाम इमाम है लेकिन लोग बर्दाश्त नहीं कर पाते, बाज हदीसों में 33 गुना, 33 मरतबा वो फेले हराम होता उसका गुना कम है इसका गुनाह ज्यादा, बाद में 70 मरतबा फेले हराम वो खाने काबा में हो इसका गुनाह कम, सूद का गुनाह ज्यादा, बाद में लफ्ज महरम को इमाम ने और वाजे कर दिया, कोई जरूरत है वाजे करने की, वाजे की मां बहन खाला खुपी का नाम लेकर, यानी इस अंदाज से नफरत पैदा करना है सूद के खिलाफ। जैसा कि मैंने कहा फाजनु बिहार के मिन अल्लाह व रसूल ही पे तो बात खत्म, चैप्टर क्लोज, तुम आम गुनाह नहीं कर रहे, तुम अल्लाह और रसूल के खिलाफ जंग कर रहे, अब उसकी नफरत पैदा की जा रही। मगर ये सारी चीजों के बाद आखिर में फिर इस्लाम ने अपने तीन बहुत अहम उसूल बताए। पहला उसूल जो तो इस्लाम और साइंस का जो हमारा टॉपिक है असल में, ये उसका उसूल, जो शरीयत कहती है वही अकल कहती है, जो अकल कहती है वही शरीयत कहती है, मगर ये आज इंटरेस्ट के टॉपिक से रिलेटेड नहीं है, ये तो कुछ साइंस वाला टॉपिक। दूसरा उसूल वो ये कि बदतरीन गुनाह जो इस्लाम बताता, मगर जब तुमने गुनाह का नाम इस्लाम से लिया, मसलन गाना इस्लाम ने दिया, सूद इस्लाम ने हमें बताया गुनाह, रिश्वत इस्लाम, उसकी तफसील भी वहां से लो, आधा तीतर आधा बटेर ना बनाओ कि मसलन लफ्ज रिश्वत को लिया इस्लाम से कि रिश्वत हराम, कहते किसे है रिश्वत, ये तुमने देखा कि हमारे यहां पाकिस्तान में किस चीज का नाम रिश्वत है, इंडिया में किस चीज का नाम रिश्वत है, दोनों को मिला दी नहीं। अगर ये बात एक दिन आ चुकी है कि हम कुरान अरबी में पढ़ते हैं लेकिन उर्दू में पढ़ते हैं, यहां पर और बहुत अहम बात, ये मत समझो कि जिसे लोग रिश्वत कहते हैं वही इस्लाम वाली रिश्वत होगी, तुम हराम रिश्वत को क्यों समझ रहे, अल्लाह ने कहा तो फिर अल्लाह ही से पूछोगे कौन सी रिश्वत तूने हराम की, सूद को हराम क्यों समझ रहा है क्योंकि अल्लाह ने कहा, तो ये भी अल्लाह ही से पूछो कि कौन सा सूद हराम। ये जो हम लोग करते हैं ना मजहबी लोग कि आधी चीज इस्लाम से लेते हैं आधी अपनी तरफ से जोड़ देते हैं, इसकी छोटी सी मिसाल ये जो बात मैंने अभी कही, छोटी सी मिसाल दो मुख्तसर हदीसें। पहली हदीस पैगंबर की ऐसी हदीस है जो मजमऊन नूरैन कहलाती है, मजमऊन नूरैन ये कोई लफ्ज इस्लाम का नहीं है, आजकल बाज उलमा ने बनाया, ये कहा जाता है उन हदीसों को जो हदीसें शिया किताबों में भी हो जो हदीसें सुन्नी किताबों में भी, पैगंबर के ऐसे फरमान के जो दोनों में यकसा तरीके से पाई जाए, उसका नाम रख दिया कि नूर दो नूर जमा हो गए, वो हदीसें बहरहाल ज्यादा अथेंटिक हो जाती कि सभी उसके बारे में, उनमें से एक हदीस कि मुसलमान अगर काफिर से सूद लेता, देने की बात नहीं है, लेता तो ये हराम नहीं, ये सूद नहीं, हराम नहीं ये सूद नहीं, ला रिबा ये सूद ही नहीं। अब हम और आप जिसे चाहे सूद कहें, मगर ऐसी हदीस कि मुसलमानों के इतने फिरके हर एक का दूसरे से इख्तलाफ है मगर ये हदीस हर फिरके में पाई जाती है, जनाचे मुत्तफका मसला है तमाम मुसलमानों का कि काफिर से सूद लेना जायज है نہ کسی عالم نے کہا، نہ کسی مولوی نے کہا، نہ کسی ذاکر نے کہا، نہ کسی خطیب نے کہا، نہ کسی مجتہد نے کہا، نہ کسی مرجع نے کہا، نہ کسی آیت اللہ نے کہا، نہ کسی آیت اللہ العظمیٰ نے. حدیث رسول اور اتنی معتبر حدیث رسول کہ ہر ہر فرقے کے اندر کچھ ینگسٹر نے اس میں بہت اعتراض کیا کہ سمجھ میں نہیں آتی، شاید کمزور ہو، اور ہر فرقے میں معتبر طریقے سے آئی. اب میں نے کہا نا ایک طرف سود اتنا کراہیت گھنانا گنا، مگر جس کو اللہ اور رسول سود کہتے، ہمارا معاشرہ اگر کہے یہ بھی وہی سود، بلکہ کچھ لوگ ذرا زیادہ ہی اعتراض کریں گے، واہ یہ کیا بات ہے، ناک کو یوں پکڑ لیں کہ ہاتھ گھما کے پکڑ لیں، وہ تو ایک ہی بات کہے کہ رہے گی نہیں. آپ نے سود کو حرام کیوں سمجھا؟ اپنی وجہ سے، اپنے گھر والوں کی وجہ سے، اپنے معاشرے کی وجہ سے، کہ خدا نے کہا؟ اگر خدا نے کہا تو خدا ہی بتائے گا کہ سود کیسے کسے. میں دو چھوٹی مثالیں دے رہا ہوں، یہ دوسرا اصول کوئی معمولی اصول نہیں، کہ جب آپ کوئی واجب یا حرام اللہ سے لیں تو اس کی تشریح اور ڈیٹیل بھی اللہ ہی بتائے. یہ نہیں ہوا کہ لفظ وہاں سے لیا، تشریح آپ نے اپنی طرف سے ملا دی. تو دو اس کی بہت واضح مثالیں سود میں آ گئی کہ خود پیغمبر اتنے واضح انداز میں کہہ رہے ہیں، یہ لفظ نہیں ہے کہ سود حرام نے کہا، یہ سود ہی نہیں ہے. جو سود مسلمان کسی کافر سے لیتا، ایک. دوسری بات، مجھے معلوم ہے کہ بظاہر دوسری بات آپ سنیں گے آپ کو یہ غیر متعلق لگیں گے، مگر مرحوم آیت اللہ خوئی اور موجودہ مراجع میں آیت اللہ سیستانی نے بینکنگ کے مسئلے کو بہت حد تک اس ایک واقعے کی وجہ سے یا اس ایک حدیث کی وجہ سے اس انداز سے پیش کیا. کون سا انداز؟ انداز بعد میں آئے گا، پہلے حدیث سن لیجیے. جابر، اس سے پہلے بھی ان کا دو تین دفعہ تذکرہ ہو چکا، حدیث قصہ کے راوی، یہی ان کی ایک بہت بڑی سعادت. ان کے ذریعے اس امام معصوم کو پیغمبر نے سلام بھجوایا تھا، جن امام معصوم کی ولادت اگلے ہفتے آ رہی، جب اگلا اتوار ہوگا تو وہ تاریخ گزر چکی ہوگی، پہلی رجب. جن امام معصوم کی ولادت ہے پہلی رجب، ان کو سلام بھجوایا تھا جابر کے ذریعے، کربلا محلہ کے سب سے پہلے ظاہر. اب قیامت تک کا جو ایک سلسلہ بنا زیارت کا، اولین ظاہر جابر. مگر اور بھی بہت سارے ان کے واقعات ہیں جو لوگوں میں اتنے مشہور نہیں ہیں، جن میں ایک واقعہ یہ ہے، پیغمبر جابر سے قرضہ لیتے ہیں، جابر سے قرضہ لیتے ہیں پیغمبر. پھر وقت آیا، بہت تفصیلی واقعہ ہے جسے میں مختصر کر رہا ہوں، البتہ باقی ساری چیزیں میں نظر انداز کرتا ہوں. ایک غیر متعلق جملہ پھر بھی عرض کر رہا ہوں، کیونکہ یہ ہمارے لاسٹ ویک کے لیکچر سے ریلیٹڈ ہے، صرف ایک جملہ، باقی تو حدیث آج کے ٹاپک کی. جب جابر قرضہ واپس کرنے آئے تو پیغمبر نے باتوں میں یہ پوچھ لیا کہ اے جابر، میں نے سنا ہے کہ تم نے اس دوران شادی کی، شادی کا جو دھوم دھڑکا ہمارے یہاں ہے، اسلام نے اس کو حرام تو نہیں کہا، لیکن یہ پیغمبر اور امام کے زمانے میں اس طرح شادیاں ہوتی نہیں تھیں کہ سارے خاندانوں کو ہلا کے رکھ دیا، اس طرح ہوتی تھی پیغمبر کے قریبی صحابی ان کی شادی ہو گئی، اور اس کے اس طرح سے ہوئی چپچپا دے کہ پیغمبر کو کہیں سے خبر ملی، کوئی منافق صحابی بھی نہیں تھے کہ ہم نے کہا جی وہ رسول کو نہیں بلانا چاہا ہوگا، کوئی گناہگار بھی نہیں تھے، گناہگار گھبراتے نا مولانا کو نہ بلاؤ، وہ تو آ کے وہاں بھی حجاب اور گانا بند کرو، لڑکیاں الگ ہو جاؤ، ویڈیو نہیں بنے گی چھوڑ دیں گے. نہیں، مخلص معتبر ترین صحابیوں میں سے ایک سسٹم تھا اسلام میں، شادی بہت ہی آسان، بہت ہی سمپل، بہت ہی سادہ. ایک بات صرف یہاں پہ یہ آ سکتی ہے، کوئی کہے گا کہ بھائی پرانے زمانے میں عرب بہت شادیاں کرتے تھے، تو ہوگی کوئی یہ تیسری چوتھی شادی، اس میں کون کس کو بلاتا، نہیں شادی بھی پہلی تھی، کیسے پتا چلا؟ پیغمبر کا جملہ بتاتا، جابر میں نے سنا ہے کہ تم نے شادی کر لی. کہا کہ ہاں اللہ کے رسول، شادی ہو گئی. پوری تفصیل بھی بتائی کہ کیوں ہوئی، وہ وقت نہیں. پیغمبر نے کہا جابر تم غیر شادی شدہ، تم نے شادی کی، لیکن مجھے اطلاع ملی ہے کہ تم نے ایک بیوہ عورت سے جو ذرا ایج میں بھی تم سے تھوڑی زیادہ، یہ اعتراض نہیں ہے، کنڈم نہیں کیا جا رہا، کوئی پیغمبر نے بھی ایسی شادی کی، یہ ہمارے سامنے فلسفی کو پیش کیا جا رہا، سلیکشن آف اسپاؤس. میں اس موضوع پہ گیا نہیں ہوں، اسی حدیث میں جملہ آ گیا تو میں عرض کر دوں. جابر نے کہا کہ اللہ کے رسول، آپ کو تو معلوم कि ये शादी मुझे अचानक और नागहां करना पड़े। मेरी सात बहनें हैं, सब गैर शादीशुदा और मैं अकेला उनका भाई। बाबा की शहादत हो गई मैदान ओहद में, इनके बाप शहीद हो गए अचानक। मैंने इन मानों में कहा कि बेचारे जाबिर के वालिद मुसलमानों के हाथों मारे गए, मुसलमान पहचान न सके, इन पे अटैक कर दिया, नऊज़ु बिल्ला, उनको काफिर समझ के कत्ले बिल खता हो गए। अब सात बहने, घर में कोई औरत नहीं है, माँ तो पहले मर चुकी, चुना से मुझे शादी करना जरूरी। और जब मैंने देखा कि सात मेरी बहने, इन सब को अभी इनमें कुछ छोटी भी हैं, कुछ दरमियानी उम्र की, इनकी शादियां करना इनके मसले, मैंने सोचा कि अगर मैं अपनी जैसी किसी लड़की से शादी करूं जो एज में कम हो और कुंवारी, वो खुद अभी बच्ची होगी, वही जिम्मेदारियां नहीं समझती, मेरा घर कैसे संभालेगी। चुनाचे इसलिए जरा सी पुख्ता उम्र की औरत से मैंने शादी की। पैगंबर ने कहा जाबिर तुमने बहुत ही अकलमंदी का कदम उठाया। अल्लाह उस बंदा मोमिन को पसंद करता जो हर काम में पहले आगे के बारे में सोच रहे कि इसके नतायज क्या निकलेंगे। अब वो सिलेक्शन ऑफ स्पाउस में आया कि आदमी के सामने एक मकसद होना चाहिए। यहां देखिए मकसद, अरे जाबिर तुम्हारे कैसे? कहा अल्लाह के रसूल, अब इस शादी के नतीजे में अल्लाह ने मुझे बरकत दी। ये भी इस्लाम का एक उसूल है, आज का टॉपिक तो है कि शादी बरकत लेके आती, और हर निकाह के हर खुतबे में यह आयत पढ़ी जाती, वह अन के होलायाम अमिनकुम वल वह अन के होलायाम अमिनकुम वसवाल हाथ और इनको जुखने होमिन फजली, अगर तुम गरीब हो गए तो अल्लाह तुम्हें अपने फजल से गनी कर देगा, वह अन कहू निकाह के नतीजे। ये पैगाम अल्लाह ने मुझे एक बरकत दी, मैं कर्जा वापिस करने आया हूं। ठीक है, पैगंबर ने कर्जा ले लिया जो जाबिर ने लिया। कहा लेकिन जाबिर तुमने भी तो मुझसे, मैंने भी तो तुमसे कर्जा लिया। कहा अल्लाह के रसूल वो तो आपकी मर्जी, आप जब चाहे वापस कर, आपस का लेन देन चल रहा। अब पैसे आ गए थे, अभी अभी आए, पैगंबर ने उसी में से कर्जा लौटा। जाबिर घबरा गए, अल्लाह के रसूल आपने मुझसे, अब ये मैं अपनी तरफ से कह रहा हूं, यानी रिवायत तो है, ये जुमला, ये लफ, ये आदत, आपने मुझसे 100 दिरहम लिए, वापिस आप 105 कर रहे, ये क्यों? कहीं ये सूद ना हो जाए। पैगंबर ने कहा जाबिर, कर्जा देने वाले की जिम्मेदारी कि वो जरा सा भी मुतालिबा ना करे वरना वो सूद हो जाए, और कर्जा लेने वाले का एक फरीजा कि जितना उसने कर्जा लिया अगर उसकी हैसियत है तो हमेशा बढ़ा के वापस करे। ये उसूल बना जिससे बैंकिंग और इंटरेस्ट के बहुत से आज के मसले हल हुए। देने वाला अगर इतना सा जुमला कहे कि मैं आपको 100 दिरहम कर्जा देता हूं, और एक काम कर दीजिएगा, ये मेरा खत है ना, ये आप पोस्ट कर दीजिएगा, अगर कर्जा देता हूं के साथ ये शर्त लगा दी कि खाली खत आपको रास्ते में पोस्ट करना, ये भी इंटरेस्ट है और ये हराम हो गया। लेकिन जिसने कर्जा लिया उसकी जिम्मेदारी ये कि 100 अगर उसने लिए और उसके पास जरा भी हैसियत है तो 100 के 100 वापिस ना करे, वो 100 के 105 वापिस करे। और देखिए अगर इसी पर माशरा चले तो कर्जे में सूद के बगैर भी लोग खुशी से कर्जा देंगे और लोग मकान ये ख्याल करेंगे कि क्या जरूरत है हमें हराम की तरफ जाने की जब हलाल से ही हमें वापस मिल रहा। देखिए गलतियां जो होती है, गुनाह जो होते हैं ना, कभी कभार ऐसा होता कि जो मुजरिम है खाली उसी का कसूर नहीं होता। जैसे अगर औरतों हिजाब का इतना हुक्म दिया गया तो मर्दों को फ्री हैंड तो नहीं दे दिया गया ना, इनके लिए भी कहा गया कि निगाहें झुका के रखना, मजबूरी के अलावा मसल निगाह नहीं डालना है किसी नामहरम पे, बहुत सारे मसाइल हमारे यहां एक तरफा बात आती। तो कर्जा दो तुम अपनी तरफ से कोई डिमांड ना करो, लेने वाला ज्यादा बढ़ा के वापस करे। कौन आदमी ऐसा है कि जो खुशी से कर्जा नहीं देगा? इसी का नाम संदूक बिरने वाले एहसान पूरे गल्फ के अंदर है, पूरे ईरान में। लेकिन ये मैं बहुत ज्यादा मौजू के दायरे से बाहर चला गया, वापिस आता हूं। क्या बात बन? बात यह बन कि वापिस करने वाला बढ़ा के वापिस करे वो सूद नहीं। ये किसने कहा? किसने कहा? मेरी बात तो वही हो गई, हम कहें कि ना कहें, लेकिन हमारे पास दो आदमी आ गए, दोनों ने हमसे कहा कि हमें 100 डॉलर चाहिए और हम एक को दे सकते हैं। हमें पता है कि इनमें से एक ज्यादा बढ़ा के वापस करता है, जितना ले जाता है उसका ही वापस करता, तो खुद बखुद हमारे दिल में लालच होगी इसको क्यों ना दो। तो ये तो वही सिलसिला हो गया जी? नहीं, ये वो सिलसिला नहीं हुआ, ये वो सिलसिला हो गया کہ حکم آپ نے اسلام سے لیا ہے, تشریح آپ نے اپنی طرف سے جوڑ دی, مخمل میں ٹاٹ کا پیبند لگایا. یعنی شریعت اسلام کی ہے, مخمل اپنی طرف سے جو جوڑیں گے وہ ٹاٹ کا پیبند ہوگا. تو جو حکم آپ کو اللہ کی طرف سے ملے ڈیٹیل بھی وہاں سے لینا. سود کے حوالے سے اس کی دو واضح مثالیں یہ بن گئی کہ بڑھا کر واپس کرنے پہ بہت ہی زیادہ زور دیا گیا, یعنی پیغمبر نے فرمایا بھی اور عمل بھی کر کے دکھائے, اور کافر سے سود کو جائز قرار دیا گیا بحیثیت ون وے ٹریفک. تیسرا اسلام کا اصول, تیسرا تین اصول تھے نا, محکمہ بہی لقل حکمہ بہی شک. دوسرا یہ اصول تھا کہ جو مسئلہ اللہ بتائے گا اس کی تفصیل بھی اللہ بتائے گا, اور تیسرا اصول وہ یہ بڑا ذرا سا متنازع مسئلہ بن جائے گا آج کے دن. لیکن بھارت ما جعل علیکم فی الدین من حرج, ان المحظورات تبیح المقتورات. اور ایک سلسلہ ہے آیتوں اور حدیثوں کا کہ جب کوئی چیز اتنی مشکل ہو جائے کہ انسانی طاقت سے باہر ہو جائے, امپوسیبل, یا انسانی طاقت میں رہے لیکن بہت ہی زحمت ہو جائے, نیکسٹ امپوسیبل, جسے عربی میں حرج کہتے ہیں, اردو میں مشقت شدیدہ, تو اب بھی واجبات ساقط ہو جاتے ہیں, حرام جائز ہو جاتے ہیں. یہ تیسرا اصول, حرج حرام کو حلال کر دیتی ہے, واجبات کو معاف کر دیتی ہے, بشرط یہ کہ حرج کی کنڈیشنز پوری. قرآن کی آیت میں نے پڑھی, ما جعل علیکم فی الدین من حرج, اللہ نے اسلام میں حرج نہیں رکھا, جہاں پہ حرج آ جائے وہ گناہ معاف. اور دوسرا میں نے معصوم کا فرمان پڑھا کہ شدید ضرورتیں حرام کو حلال کر دیتی. ہمارے ہاں اس کی ایک آدھ مثال مشہور ہے کہ اگر آدمی مر رہا ہو تو شراب پی سکتا ہے یا سور کھا سکتا, لیکن خالی یہی مثال نہیں ہے, ایک اصول ہے پورا جس کے تحت بہت ساری مثالیں آتی ہیں. تین باتوں میں سے جو ہمارے آج کے اب جہاں تک ٹاپک پہنچا اس سے ریلیٹڈ, سود حرام ہے, اتنا بدترین حرام ہے کہ آیتوں کو پڑھ کے یقین نہیں آتا کہ کیا قرآن کا اسٹائل, مگر سود کے حوالے سے یہی اسٹائل. پھر بھی وہ سود حرام ہے جسے اللہ نے حرام کیا. ہم اپنی عقل اس کے اندر لے کے نہیں آئیں گے کہ ہمیں تو یہ بھی اس جیسا لگ رہا. دوسری بات, چر واقعاً کوئی ماحول کوئی معاشرہ اتنا ہو کہ انسان اتنی مجبوری میں ہو کہ بغیر سود کے اس کا گزر, تو کم از کم لینے والے کے لیے اس کی اجازت ہے. دینے والے کا گناہ اپنی جگہ رہے گا, یہ اسلام میں نہیں ہوتا کہ اگر کوئی دو طرفہ گناہ تو ایک پارٹی کے لیے اگر حلال ہو گیا تو آٹومیٹک دوسرے کے لیے حلال ہو گیا. نہیں, نہ صرف یہ کہ دوسرے کے لیے حرام رہے گا بلکہ ڈبل حرام ہو جائے. اگر ہم مجبوری میں لے رہے ہیں اس کا مطلب سامنے والا ہماری مجبوری کے باوجود اصرار کر رہا, یہ تو ڈبل گناہ ہو گیا. اب یہ دو چیزیں ذہن میں رکھی, اور آئیے, سود حرام ہے, بدترین گناہ ہے, سود لینے والا ایسا ہے کہ جیسے شیطان نے کسی کو چھو کے خفتی بنا دیا. سود لینے والے کو اسلام لفظ خفتی کہہ رہا, سود لینے والا اللہ اور رسول کے خلاف میدان جنگ میں اعلان جنگ کر کے کھڑا, سود لینے والا اس جہنم میں اپنے آپ کو پہنچا رہا جو اللہ نے اس کے لیے بنا ہی نہیں, نو انٹری ہے اس کے لیے, لیکن زبردستی فورس انٹری, اس کو جانا ہی جانا ہے جہنم کے اندر, دیکھیں جو ضعیف وہ ہوتی کیسی مثلا. اور لعن اللہ, قال رسول اللہ لعن اللہ, لعن اللہ على آکلہ ہی و موکلہ ہی و کاتبہ ہی و شاہدہ ہی و بائع ہی و مشتری. سود کے حوالے سے اللہ چھ آدمیوں پہ لعنت کی ہے, سود کھانے والے پر, سود کھلانے والے پر, سود کی دستاویز لکھنے والے پر, چاہے قلم سے لکھی جائے چاہے کمپیوٹر سے, ماہرین کمپیوٹر موجود ہے اس لیے کہہ رہا ہوں, وہ کاتب ہی ہے, وہ شاہد ہی ہے, اور اس پر گواہ یا وٹنس بننے والے پر, بائع ہی ہے سودی معاملے کو بیچنے والے پر, وہ مشتری ہے اور سودی چیز کو خریدنے والے پر. شراب کے حوالے سے نو آدمیوں پہ لعنت آئی کہ شراب پینے والے پر, شراب پلانے والے پر, شراب بیچنے والے پر, सुपर मार्केट के काउंटर पर बैठकर शराब का हिसाब करने वाले पर, अपनी गाड़ी में शराब के क्रेट ले जाने वाले पर, अपने बाग में शराब के लिए अंगूर उगाने वाले बनो, और सूद के हवाले से छह खाने वाला, खिलाने वाला, गवाह बनने वाला, डॉक्यूमेंट तैयार करने वाला, बेचने वाला, खरीदने वाला, मगर वही सूद के जो इस्लाम की निगाह में हराम। आप हजरात एक ऐसे इलाके में आके बैठे जहां आपको पुले सिरात की तरह एक ऐसे इम्तिहान से गुजरना पड़ रहा कि एक तरफ कुछ बेनिफिट्स आपको मिल रहे हैं यहां रहने के, कभी अपना वतन छोड़ के आ रहे हैं, मगर दूसरी जानब कुछ खास इम्तिहान आपके हो रहे हैं जिससे अपने वतन में आप महफूज रहे। जो बेनिफिट आपको मिल रहे हैं, अब मसलन मैं बहुत ऊंची बात नहीं करता हूं कि अकीदा खतरे में और अमल, छोटी सी बात, पाकिस्तान की हद तक कि वहां पे एक बेनिफिट था कि नजाफत तहारत के इस इज्तिमाही मसले से महफूज थे। कहां से गोश्त खरीदे, कहां से मिठाई लें, अब देखिए शमशाद हलवाई के यहां से मिठाई खाने वाले, मसलन मुल्ला अहमद की मिठाई खाने वाले, कोई मसला नहीं, जो दुकान नजर आए आप चले जाए, ना खाने का मसला, ना रेस्टोरेंट का मसला, ना हलवाइयों का मसला जो यहां पे कदम कदम पे पेश आ सकता। दूसरी जानब ये हुआ नजाफत तहारत के एतबार से आपका इम्तिहान, मैं बात को बहुत छोटे लेवल पे ला रहा हूं, अकीदा और तौहीद और अल्लाह पे एतराज और शर्क, वो तो बहुत ऊंची बात। दूसरी जानब सूद के हवाले से हमें बड़ी मुश्किल पाकिस्तान में और अरब ममालिक में यहां के बैठ के खासी आसानी हो गई, इस एतबार से कि आधा मसला तो आपने ऐसा सुन लिया कि जहां तक काफिरों से सूद लेने का ताल्लुक, विदाउट एनी कंडीशन बिल्कुल अलाउ, विदाउट एनी कंडीशन का मतलब कोई मजबूरी नहीं, लाखों और करोड़ों हमारे पास ऑलरेडी भरा हुआ, उसके बावजूद सूद ले सकते हैं। लेना किसे कहते हैं? लेना इसको कहते हैं कि आप वहां जाके नेगोशिएशन करेंगे, आप वहां जाके मुख्तलिफ सूदी इदारों के रेट्स ऑफ इंटरेस्ट को चेक करेंगे, आप बाकायदा ये बात करेंगे कि तुम इतने परसेंट दे रहे हो, खुला बैंक या खुला इंस्टीट्यूशन इतने परसेंट दे रहा है, मैं वहां जाना चाहता हूं, तुमने इतना कहा है जरा इसमें इजाफा करो। ये सारी बात सूद के हवाले से जायज है कि जहां लेन दे, जहां काफिरों से सूद लेने का मसला। अलबत्ता ये मेरे इल्म में है कि पंजतन सेंटर में आने वाले वो अभी माली एतबार से इस हैसियत पे नहीं है कि सूद लेने का मसला आ जाए कि उनके पास इतने फंड हो कि वो जाए और जाके नेगोशिएशन करे और बैंक उनके सामने झुके और उनकी बात माने। ये तो मैंने मसला इसलिए बताया कि बहरहाल ये एक ऐसा मसला कि जिसके ऊपर हिंदुस्तान में बाज मजहबी इदारे भी अमल कर रहे हैं कि अपने रिजर्व उठा के उन्होंने रख दिए किसी सूदी इदारे में और उसके सूद की मदद से एक इदारा या ऑर्गेनाइजेशन चल रही। तो अगर डिटेल पता ना हो तो आदमी को इतराज हो जाएगा। एक तो वैसे ही हर आदमी मौके की तलाश में है कि मौलवी की कोई गलती पकड़ में आए तो उसको उछालू, तो इतनी बड़ी डॉक्यूमेंट्री गलती है कि जी हर चीज हर पेपर मौजूद। इसलिए मैंने कहा कि बहुत मसला बहुत ज्यादा वाजिब, मगर जो मेन प्रॉब्लम आता होगा यहां पर वो ये कि सूद देना पड़ता है, लेना भी कहीं कहीं हो जाता होगा, लेकिन वो बहरहाल रकम छोटी होगी बड़ी वो मसला आपने सुन ली। इसी मसले की वजह से हिंदुस्तान के पोस्ट ऑफिस में लोग रकम जमा कराते हैं, गवर्नमेंट के बैंक में जमा कराते हैं, क्योंकि आखिर मुल्क में एक सहूलत। अब आइए मसला है कि सूद देने का, सूद देने की कई किस्में हो सकती। मुझे तो अभी 3 महीने भी पूरे नहीं हुए यहां पर, लेकिन एक जो पूरी दुनिया का एक जायजा सा लिया, हर जगह मुख्तसर कयाम होता, एक मसला होता है मॉर्गेज की शक्ल में मकान का, कि मकान खरीदना, और बहुत कम लोग इस पोजीशन में होते हैं कि पूरा का पूरा कैश पेमेंट करके जमीन या बना बनाया मकान ले। बहुत ज्यादा लंबी तकरीर नहीं करना है इसलिए कि ये मसले वैसे ही खुश्क है, अगर जहन थका हुआ तो समझना और मुश्किल हो जाएगा। कुछ सवाल आप भी करेंगे, कुछ इसके बाद भी हमारी आपकी मुलाकातें रहेंगी, तो मुख्तसर 2-3 अहम अहम मसले। ये मॉर्गेज का मसला मकान के एतबार से, फिर गाड़ी के एतबार से, और फिर इसके अंदर एक बहुत बड़ा मसला जो शामिल हो ही जाता क्रेडिट कार्ड का इस्तेमाल। क्रेडिट कार्ड का मतलब मुख्तलिफ किस्म के वो सारे कार्ड जिनको आप इस्तेमाल करते हैं, और उसके बाद जितना आपने उसको इस्तेमाल किया उसके ऊपर एक इंटरेस्ट शुरू होता। अब ये तीन चार बड़े मोटे मोटे मसले बैंकिंग के हवाले से। बैंक में नौकरी एक बहुत बड़ा मसला बनता है, लेकिन क्योंकि मेरे एतबार से इस मजमे में न होने के बराबर ये मसला, इसलिए मैं इसकी तफसील में जा नहीं रहा। ऐसे कराची में ऑलरेडी इसके कैसेट तैयार है, इसलिए कि वहां एक बहुत बड़ा मसला बैंकिंग में था और ज्यादा बड़ा मसला बन गया था। जब ये गोल्डन शेक हैंड हुआ तो एक आदमी के लिए फैसला करना मुश्किल था, तो वहां स्पेशल तकारीर हुई, यहां से मैं उसको नजरअंदाज कर रहा हूं। फकत इसलिए कि या तो शायद किसी का भी मसला नहीं है बैंक का जॉब, या है तो एक या दो परसेंट। तो पहले बड़े मसले को हल किया जाए। अच्छा, ये जो बड़ा मसला है उसके अंदर एक चीज तो बिल्कुल वाजह हो जाए, और ये जो चीज है अब जो बताई जा रही इसके अंदर मुश्तहिद हो के मर्जे, आयतुल्लाह उज़्मा हो के नाइब इमाम, वो आपको खाली गाइडेंस देंगे, डिसीशन आपको लेना है, जजमेंट आपका होगा आपके और अल्लाह के दरमियान, वो बीच में इन्वॉल्व नहीं होते। वो ये कि इनमें से किसी भी चीज अगर आप मजबूर हो जाए, वही जो तीसरा आज का उसूल मैंने दिया, वाकान आप मजबूर, आपको मकान लेना ही लेना है, किराए का मकान जहमत बन रहा है और मकान लेने का आपके पास सिवाय मॉर्गेज की और कोई तरीका नहीं, गाड़ी का आपके पास कोई तरीका नहीं, कार्ड आप यूज कर रहे हैं मुख्तलिफ शॉपिंग के लिए और मजबूर हैं, इतना कैश नहीं और ये चीज आपके लिए जरूरी। देखिए बहुत ही ज्यादा ये कंफ्यूजिंग लफ्ज है, जरूरी किसे कहें, क्योंकि हर चीज जिसे हो सकता है कि आप जरूरी कहें, थोड़ी देर बाद आप ही का जहन कहे कि नहीं भाई इसके बगैर हम सर्वाइव तो कर सकते। तो मैंने एक लफ्ज इस्तेमाल किया था मजबूरी में, वो काम भी आता है जो इंसान की ताकत से बाहर कर ही नहीं सकता, वो तो ही मजबूरी इम्पॉसिबल, वो भी मजबूरी के दायरे में है कि आप कर तो सकते हैं लेकिन बहुत जहमत उठाता। अभी अभी दो महीने के बाद मसाइल रमजान के बयान होना शुरू होते हैं, तो उसमें एक मसला आता है कि एक आदमी अगर बुढ़ापे की वजह रोजा रख ही नहीं सकता, उसमें भी रोजा साकित, और एक आदमी है कि बूढ़ा है कमजोर है, रोजा रख तो सकता है लेकिन बहुत जहमत बहुत तकलीफ के साथ, मशक्कते शदीदा, उसमें भी रोजा साकित। तो ये इसलिए कह रहा हूं कि मजबूरी का मतलब इम्पॉसिबल नहीं, वो तो है ही मजबूरी, मजबूरी के अंदर वो पॉसिबल भी आ जाता है जो आप अपने हालात के एतबार से देखें कि काम में जाओ कर करो लेकिन बहुत ही जहमत होगी। मराजे कराम से कहा गया कि जरा सा इसको और वाजे करें, क्योंकि ये मसला मजहबी लोगों को इतना कंफ्यूज कर देगा कि मजबूरी की तारीफ के वो बाद औकात उसको भी मजबूरी नहीं समझेंगे जिसमें उनकी जान जा रही हो। मैं वाकान आई विटनेस हूं एक ऐसे मोमिन का जो फकत इसलिए मर गए। अच्छा ये तो अल्लाह बेहतर जानता है क्यों मर गए, जाहिरी एतबार से इसलिए मर गए कि रोजे के मसले में कंफ्यूज हो गए कि रोजा मुझ पर साकित है कि साकित नहीं, और उन्होंने रोजा रखा, सहमत हुई, परेशानी हुई रोजे के बीच में, लेकिन उन्होंने कहा बर्दाश्त तो हो रहा, बर्दाश्त तो हो रहा। और मसला था ट्रेवलिंग का, उनका रोजा तकरीबन ये टाइम जोन से दूसरे टाइम जोन में जा रहे थे, 26-28 घंटे का हुआ जबकि ऑलरेडी वो मरीज थे तो मर गए। वैसे तो बहरहाल अल्लाह जिसे मौत देना चाहे तो बहुत ही सेहतमंद आदमी मर जाता है, बहुत ही ज्यादा बीमार, पता नहीं कितनों को कंधा दे देता है अपनी जिंदगी में, लेकिन जाहिर ही है बात। तो अब ये बहुत ही मजहबी आदमी वहां भी अपने आप को मजबूर नहीं कहेगा या 100% वो मजबूर, सिर्फ खौफ खुदा। और जो जरा भी ईमान की उस मंजिल पर है जिसे हम पाकिस्तान में कहते हैं ढिलमिलुल यकीन, पता नहीं इसको अंग्रेजी में क्या कहें, ढिलमिलुल यकीन, के है भी और नहीं भी है कच्चा पक्का ईमान, वो हर चीज को मजबूरी समझ लेगा, हर चीज को। तो ये इसके बीच में महाराजे से पूछा इसका क्राइटेरिया क्या, का क्राइटेरिया ये है कि 4-5 आदमियों से कंसल्ट किया जाए जो साहिबा ने अकल हो, और वो कहें कि हाँ ये चीज तो तुम्हारे लिए बहुत मुश्किल लग रही है, फिर भी इसके बाद भी मसला मुश्किल है, लेकिन आज का असल ये टॉपिक है भी नहीं, सिर्फ एक मसलहे से इसको बताना पड़ा, और वो मसलहे की है कि इमाम खुमैनी रिजवानुल्लाह अलैह और आयतुल्लाह खामेनाई, آیت اللہ خوی رضوان اللہ علیہ اور آیت اللہ سیستانی، یہ چار جو ہمارے ٹاپ کے مراجع ہیں، جن میں سے دو کا انتقال ہو گیا لیکن کچھ لوگ بلکہ میجورٹی اب تک ان کی تقلید پر باقی، تو مسئلہ انہی کا چلے گا، اور دو پریزنٹ مراجع میں سے جو ٹاپ آف دا لسٹ، یہ چاروں کہتے ہیں کہ اگر واقعا اس علاقے میں مجبوری، تو مکان موضوع اس پہ لینے کی بات ہو، گاڑی کا مسئلہ ہو کہ کریڈٹ کارڈ کا مسئلہ، یہ سب جائز مجبور، چنانچہ اس کے اندر خود بخود یہ بات آ گئی کہ اگر ایک مکان آپ نے لے لی تو اب دوسرا مکان آپ نہیں لے لی، کوئی اس کے اندر نو وے، جسے انگریزی میں کہتے ہیں کہ وہ مجبوری تو ختم ہو گئی، ایک گاڑی لے لی اور دوسری گاڑی کی گنجائش، یہ تو مجبوری والا لیول، جس مجبوری کے عالم شراب حلال ہو جاتی اور سور حلال ہو جاتا، یہ میں نے بہت اسٹرانگ مثالیں دے دی، جس مجبوری کے اندر روزہ ساقط ہو جاتا، اگر وہ والا آپ کا مجبوری کا کیس ہے تو یقیناً کسی بھی مرجع کے فتوے میں اختلاف نہیں ہے، سب کے نزدیک یہ جائز، لیکن میرا اپنا اندازہ یہ کہ فی الواقع جو ویسٹ کا ایک ماحول بنا ہوا تو ایسی صورتحال ہے کہ اس کو 100% مجبوری کہنا بھی مشکل ہے، اور یہ ہے کہ بغیر مارگیج کے زندگی گزارنا بھی مشکل، تو اب جو مراجع کا طریقہ ہے تھوڑی تفصیل میں نے بتا دی کہ اصل مسئلہ آپ کو بتا دیا، ہاں مرحوم آیت اللہ ہے خوی رضوان اللہ علیہ اور انہی کے اہم ترین شاگرد جو موجودہ ہے بہت مشہور مرجع آیت اللہ سیستانی، ان دو نے ایک ایسا شرعی مسئلہ بتایا، کہا کہ اس پر اگر آپ عمل کریں تو آپ کے پاس کوئی مجبوری نہ ہو، مجبوری نہیں نارمل حالات، پھر بھی آپ مارگیج پر چیزیں لے سکتے ہیں، ایسا لون لے سکتے ہیں جس میں آپ کو انٹرسٹ پے کرنا پڑے، اور ایسی شاپنگ کر سکتے ہیں جو بالکل بیکار کی ہے، کوئی آپ کو اس کی ضرورت نہیں ہے، مجبوری تو چھوڑیں، ذرا سا 1% بھی کوئی مسئلہ، لیکن آپ نے کہا چلو استعمال کر جس پر آپ کو انٹرسٹ دینا پڑ رہا ہے، کہا ایک مسئلہ ایسا جو صرف کافروں کے ادارے سے چلے گا، مسلمانوں کے ادارے سے نہیں، مجبوری کا جو مسئلہ آپ نے سنا وہ پوری دنیا کے لیے ایک، مجبور اگر آپ پاکستان میں بھی ہیں تب بھی وہ چلے گا، مجبور اگر آپ ایران میں بھی ہیں، کہاں کہیں پہ وہاں کوئی ایسا سسٹم ہو جو حالات کے تحت اب تک پرانا ہو تب چل جائے گا، ہر مرجع کے نزدیک مجبوری کے عالم میں انٹرسٹ دینا جائز ہے اور ہر علاقے میں یہ جائز ہے، لیکن وہی بات کہ مجبوری میں خود بھی محسوس کر رہا ہوں، اپنے آپ کو بیچ میں رکھ کر کے اس کا فیصلہ کرنا ایک عام آدمی کے لیے ذرا مشکل ہوتا، پھر وہ انڈیویجلس کی بات آتی ہے کہ میری یہ پوزیشن ہے کیا یہ میرے لیے جائز، اب آئیے وہ مسئلہ جس کا مجبوری سے تعلق ہی نہیں، بالکل نارمل حالات، البتہ یہ والا مسئلہ ہر مرجع کا نہیں، مشہور مراجع میں سے ان دو کا ہے مرحوم آغا کوئی اور پریزنٹ ڈے مرجع لیونگ مرجع آیت اللہ سیستانی، اور یہ مرجع دنیا اور یہ مسئلہ دنیا کے ہر ملک کا نہیں ہے، فقط کافر ملکوں کا ہے انکلوڈنگ ہندوستان، وہ کیا مسئلہ، وہ مسئلہ ایسا کہ ابھی سے میں بتا دوں کہ بہت سے لوگ زبان سے کہہ دیتے ہیں اور جو زبان سے نہ بھی کہیں تو دل ہی دل میں کہتے ہیں، یہ کیا بات، ناک کو یوں نہ پکڑا ہاتھ گھما کے پکڑا بات تو وہی بنی، لیکن نہیں ایسے آسانی سے فتویٰ نہیں دیا، 20-25 سال ریسرچ کرنے کے بعد یہ فتویٰ دیا، کیا ہے وہ مسئلہ، وہ مسئلہ یہ کہ ایک حدیث رسول جو ہمارے یہاں پاکستان میں بہت ہی فیمس ہے، کیونکہ ہمارے یہاں میٹرک کے یعنی 10th کلاس کے کورس میں یہ حدیث شامل ہے تو ہر ایک کو یاد کرنا پڑتی ہے، اور اتنی سمپل ہے کہ پھر یاد ہو کرتے ہیں امتحان کے لیے تو یاد رہ بھی جاتی ہے، لیکن اس کو لوگ عام طور پہ غلط جگہ یوز کرتے ہیں، ان عمل اعمال و بالنیات، عمل کا دار و مدار نیت پر ہے، اچھا اب یہ حدیث رسول ہے ہمارے یہاں کورس میں شامل ہے اسلامیات کے، ایک پیپر ہمارے یہاں میٹرک کے ایگزام کا جو 10th کلاس کا ہے اسلامیات کا پیپر ہوتا ہے اس میں یہ حدیث آتی ہے، عمل کا دار و مدار نیت پر ہے، اچھا یہ حدیث تو ہے لیکن ہاؤ ٹو یوز دس، اس کو کیسے استعمال کر، جہاں اس کو استعمال نہیں کرنا ہے وہاں لوگ استعمال کرتے ہیں، کہاں استعمال کرتے ہیں، और हर नामहरम औरत से बातचीत शुरू कर दी कि नियत का अमल का तारुफ तो नियत से, हमारी नियत तो बहुत अच्छी नियत, हर औरत को बहन बनाया लेडीज के हिस्से के अंदर, मसलन कोई माइक का प्रॉब्लम हुआ, वीडियो का चले गए एक मरतबा बगैर आवाज दिए हुए कि कोई नामहरम आ रहा, अरे नियत हमारी ठीक है, हम तो खाली माइक ठीक करने जा रहे हैं, हम तो खाली कैमरा ठीक करने जा रहे हैं, मसलन या शादी ब्याह के अंदर या इस किस्म के मौकों पर, या जो शादी ब्याह मैंने क्यों कहा, क्योंकि वहां तो बेहिजाबी से आगे बढ़ के इससे बड़ा गुनाह होता है हाथ मिलाने वाला, वो दूल्हा को खीर चटाई जाती है और जितनी औरतें नामहरम है उन्हीं को इसके अंदर हिस्सा लेना होता, दुल्हन के जरिए से तो शायद खीर खिलाई नहीं जाती, मुझे नहीं पता क्योंकि इन सारे मरहलों से मैं नहीं गुजरा हूं, शादी से गुजरा हूं शादी के रसूमात से। तो अब यह है कि ये जो है खाली नामहरम की बात नहीं, नामहरम को देखना एक गुना, उससे हाथ मिलाना या उससे जिस्म मस करना उससे बड़ा गुना, अरे वो नियत सबकी ठीक है सब चलता, ये वहां की हदीस ही नहीं, ये वहां की हदीस नहीं है जहां पे आप इसको यूज कर रहे हैं, ये हदीस जो है देखिए बहुत ही बेहुदा फारसी मुहावरा मुझे याद आ गया, मुहावरा क्या है जोक है लेकिन बहुत ही बेहुदा, इसको मैं कैसे मेंबर से पहुंच छोड़ दूंगा, तो वो यही है कि जहां जिस जगह इस्तेमाल करने की जरूरत है वहां इस्तेमाल करना चाहिए, यह हदीस इसमें आती जो आगा कोई और आगा सिस्तानी का फतवा, वो ये कि अगर काफिर से आप कोई लोन ले रहे हैं चाहे मजबूरी का हो चाहे बगैर मजबूरी का हो, पहला ही मकान आपको लेना है इसके लिए आप कोई मॉर्गेज ले रहे हैं, एक मकान ऑलरेडी है दूसरा मकान आप ले रहे हैं, उसमें भी कभी कुछ आदमी के जहन में बेनिफिट आते हैं कि टैक्स डिडक्शन वगैरह होता है, वो मजबूरी तो नहीं, तो इमाम खुमैनी और आगे खामेनाई क्या वो हराम दूसरा मकान, लेकिन आगे कोई और सिस्तानी का ये वाला मसला, दूसरी गाड़ी लेना है या जैसे हम बाजार में गए शॉपिंग करने के लिए और हमने वो ऐसी शॉपिंग कर ली कि हम कैश भी दे सकते थे, हमने बगैर मजबूरी के क्रेडिट कार्ड पे लिया, क्रेडिट कार्ड से मेरी मुराद फकत वो वाला कार्ड है जिसके ऊपर इंटरेस्ट चार्ज हो जाए। अब क्रेडिट कार्ड के बहुत सारे तरीके हैं, कुछ ऐसे क्रेडिट कार्ड हैं कि जिसके ऊपर इंटरेस्ट एक सर्टन पीरियड के बाद चार्ज होगा, तो आगे खुमैनी और खामेनाई भी इजाजत देते हैं कि इस क्रेडिट कार्ड पे आप गैर जरूरी शॉपिंग कर सकते हैं वो पीरियड आने से पहले पहले, कुछ क्रेडिट कार्ड ऐसे होते हैं कि जिसके अंदर एनुअल फीस नहीं होती तो इंटरेस्ट पहले ही दिन से चार्ज होने लगता है, तो क्रेडिट कार्ड अगर बगैर इंटरेस्ट वाला हो तो कोई मसला है ही नहीं किसी मर्जे के नजदीक में, उसको तो एक तरफ रख दे, ये बात हो रही है क्रेडिट कार्ड जिसपे इंटरेस्ट आपको देना चाहे फौरन देना या आप इतने दिनों बाद पेमेंट करेंगे कि इंटरेस्ट शुरू हो चुका, तब का मसला यह है कि ये मजबूरी, अगर मजबूरी नहीं तो अगर खुमैनी और खामेनाई कहते हैं ऐसे कार्ड को आप यूज नहीं कर सकते या आप इतना पीरियड नहीं ठहर सकते कि इंटरेस्ट शुरू हो जाए, लेकिन आगाए कोई और आगाए सिस्तानी एक ही मसला आज के लिए काफी है, गालिबन इसमें आपके बहुत सारे सवाल का जवाब आ जाएगा, फिर इंडिविजुअल प्रॉब्लम्स आप लोग पूछते रहिएगा, और वो ये कि फरमाते हैं कि जो काफिर से आप ले रहे हैं तो काफिर जो है वो तो अपने पॉइंट ऑफ व्यू से आपको दे रहा है कि देखिए ये अमाउंट है, ये इसका रेट ऑफ इंटरेस्ट है, इस तरह से आपको पेमेंट करना, वो सारी बात कर रहा है, आपको भी यह हुआ करना है या किसी डॉक्यूमेंट पे साइन करना, लेकिन ये सब आप कीजिए जो प्रोसीजर, आपके दिल में ये नियत हो, आपके दिल में ये नियत हो, इसी को समझाना बहुत मुश्किल होता, यानी मसाला समझाना मुश्किल नहीं लेकिन इसकी लॉजिक कि आखिर फकत एक नियत दिल में लाने से हराम हलाल कैसे हो गए, अब है बहुत ज्यादा टेक्निकल बात, लेकिन उन लोगों के लिए कि जो सिर्फ मर्जी के फतवे पर अमल करना चाहते हैं या अमल ना भी करना चाहे उसको कबूल कर ले, उनके लिए जो जरा सा डिबेट टाइप की चीज चाहते हैं तो थोड़ा भी ठहर जाएं, कभी वक्त मिला ऐसा तो फिर बात होगी, फिलहाल जिनको सिर्फ मर्जी के फतवे से ताल्लुक है, आयतुल्लाह सिस्तानी की बुक यहां मौजूद है पंजीतन सेंटर की लाइब्रेरी में, कोड ऑफ प्रैक्टिस फॉर मुस्लिम इन द वेस्ट, उसमें भी ये मसला, अभी अभी मैं देख के भी आया था कि मैं रेफरेंस दे रहा हूं तो उसमें भी देख लूं, वैसे ओरिजिनल तो उनकी अरबी बुक में, तो आगा कोई और आगा चीज कहते काफिर जो आपको माल दे रहा, कोई भी डॉक्यूमेंट बन रही उसने आपसे नेगोशिएशन में कुछ भी कहा, आपके किसी भी नियत से साइन लिए गए, आप ये नियत करें कि मैं लोन नहीं ले रहा हूं, मॉर्गेज नहीं ले रहा हूं, काफिर का माल ले रहा हूं, उसके बाद जब आप ले तो रहा हूं रिपेमेंट तो करना है ना, और उसके ऊपर वो इंटरेस्ट भी चार्ज करेगा उस, और आपको ये पता भी है उस मूवमेंट में कि मैं कुछ भी नियत कर लू, वो तो बहरहाल ये मॉर्गेज की या लोन की नियत से दे रहा है और इंटरेस्ट ले, बाद में जो वो आपसे इंटरेस्ट ले अगर अपनी इज्जत बचाते हुए उसको अवॉइड कर सकते हो तो अवॉइड करें, नहीं कर सकते हो पेमेंट कर लीजिए, वो आपके लिए जायज। ये नियत अगर आपके दिल में हो तो हलाल हो गया वो वाला मॉर्गेज और लोन भी जो जो बगैर किसी मजबूरी के लिया जा रहा है। अच्छा खासा एक नहीं दो मकान है जिससे गुजारा हमारा और हमारे आने वाले बच्चों का भी हो जाएगा, फिर भी तीसरा मकान, गाड़ियां हैं और बढ़ा रहे हैं और ऐसे ही उल्टी सीधी फजूल शॉपिंग कर रही, लेकिन ये मुसलमान मुल्क में नहीं चलेगी नियत, मजबूरी में लोन लेना पड़े वो मुसलमान मुल्क में जाए। जैसे हमारे पाकिस्तान हाउस फाइनेंस कारपोरेशन मकान बनाने के लिए कर्जा देती थी, थोड़ा उसका सिस्टम बदला, उसकी डिटेल में नहीं जाते, तो वो उसके लिए जाए तो लोन इंटरेस्ट की मजबूरी, जिसकी मजबूरी नहीं थी वो उसमें नहीं ले सकता। लेकिन यहां काफिर मुल्क में आगाह सिस्तानी और आगाह फुई का एक फतवा बना, एक फतवा नहीं बना, उन्होंने फार्मूला बनाया जिससे कई फतवे जो है वो आगे इससे ड्राइव हुए। फार्मूला ये बना कि काफिर जो माल अपनी तरफ से कोई भी डॉक्यूमेंट बनाकर आपसे कोई भी निगोसिएशन करके दे रहा, आप अगर ये नियत कर लें कि मैं इसको लोन की नियत से नहीं लेता हूं, साइन आप कर रहे हैं वहां भी शायद करना पड़े लेकिन मैं इसको लोन की नियत से नहीं लेता, ये काफिर का माल बनेगा। और इसके बाद जो आपको इसके ऊपर इंटरेस्ट देना पड़ेगा जो अभी से पता है कि देना, यानी कि बाद में देना, अभी फिर भी वो जायज। ये मसला इतना ही सिंपल है मर्जी की किताब के अंदर, और इससे फिर क्रेडिट कार्ड, इससे फिर मॉर्गेज, इससे फिर मकान, इससे फिर गाड़ी, इससे फिर टिकट लेना हवाई जहाज का, आम हालात में पैसा लेना, सब हो गए। लेकिन सिर्फ उनके लिए कि जो किसी काफिर मुल्क में रहते, वेस्टर्न और ईस्टर्न नहीं, इंडिया भी आ गया, अमेरिका भी आ गया, ऑस्ट्रेलिया, लेकिन काफिर मुल्क, और उनके लिए जो या आगाह हुई की तकलीद में है या आगाह सिस्तानी। बहुत सारी चीजें ऐसी कि जिसे आम हालात आदमी के लिए समझना बड़ा मुश्किल होता, लेकिन अगर वो वाला उसूल जहन में ताजा रहे जो सूद ही के हवाले से अल्लाह ने बताया, कि पूछा गया परवरदिगार वाह है डिफरेंस क्या है, ये हम करें ये ना करें, कब एक चीज अहल्लाहुल बै व हर्रमुर रिबा, ये उसूल याद करो, हमने ये हलाल किया है, हमने ये हराम किया, हम ये जुमला हर एक नहीं कह सकता, ये अल्लाह कह सकता, हमने इसे हलाल किया तो ये हलाल, रीजनिंग होगी, फिलॉसफी होगी, लेकिन वो शबे जुमा की मजलिस में आ सकती है। आपको याद दिला दिया जाए कि बच्चों की छुट्टियां हैं तो बड़ों को बांध लिया गया और सात मजालिस का एक सिलसिला कायम किया गया जिसमें से तीन मजलिसें हो गई, तीन मजलिसें नेक्स्ट शबे जुमा यानी जुमेरात जुमा और हफ्ता 7:40 पे नमाज होती है, 8 बजे मजलिस होती है, तीन मजलिसें बाकी, उसमें कुछ लॉजिक की और रीजनिंग की बात आ रही, मगर एक बहुत ही आसान एक बहुत ही सिंपल सी बात कह दूं, वर्ल्ड इकोनॉमी इंटरेस्ट की वजह से जितनी ज्यादा इस वक्त प्रॉब्लम में और अल्टरनेट सोचा जा रहा, और कुछ मिल्कों जैसे मेरी तिला के मुताबिक जापान में अमल करके इससे फायदे देखे गए, तो वक्त आएगा कि दुनिया इन तमाम चीजों को समझ तो जाएगी कि ये हराम है तो क्यों हराम, लेकिन इसमें अगर कोई चीज हलाल की गई तो चाहे बगैर आपको ये एक जैसा नजर आए, एक मामूली सा बच्चा भी जानता है केमिस्ट्री का तालिब इल्म कि कोयला और हीरा दोनों के अंदर दोनों का जो मेन एलिमेंट है वो कार्बन, ये भी कार्बन से बना और वो भी कार्बन से बना, मगर जमीन और आसमान का फर्क है कोयले के अंदर जिसकी असल भी कार्बन है और उस हीरे के अंदर जिसकी असल भी कार्बन, जबकि बजाहिर दोनों जो है वो एक, बजाहिर दोनों एक ही चीज से निकले हैं, एक ही कार्बन के दो बच्चे हैं, एक इतना काला हो गया, एक इतना गोरा हो गया, एक कदम कदम पे जगह जगह, एक कहीं कहीं बादशाहों के ताज में लगने के काबिल, अगर के मिसाल सही नहीं, लेकिन मैं ये अर्थ कर रहा हूं कि बहुत सारी चीजें ऐसी होती कि देखने में हमें सेम लगती लेकिन जो उसकी असल को जानता हो वही इसके फर्क को बता सकता, और इस्लाम यही तो बहुत अहम तरीन बात हमको बताई गई। इस्लाम के माने क्या, डिक्शनरी उठाइए, इस्लाम मीन्स सबमिशन, और अकल के माने क्या, उसूल काफी की सबसे पहली हदीस, हदीस नंबर 1, इमाम ने कहा अकल इसे कहते हैं कि जहां अल्लाह कहे आगे बढ़ो आगे बढ़ जाओ, जहां अल्लाह कहे पीछे हटो पीछे हट जाओ, ये ना हो कि भाई उस दिन आगे बढ़ाएगा तो आज पीछे क्यों हटाया जा रहा, वहां पे आगे बढ़ाया था तो यहां पीछे क्यों हटाया जा रहा है, उसे आगे बढ़ाया जा रहा तो मुझे क्यों पीछे हटाया जा रहा है। नहीं, अकल और आखिरी अकल की इंतहा यही, कामिल अकल उसी को कहते हैं जो हुक्म खुदा की इताअत करती है, इसलिए कि उसे पता कि वहां से आने वाला कोई हुक्म न लॉजिक के बगैर है और न ही फायदे के बगैर है, चाहे हम इनका फर्क महसूस न कर सकें। और इसी की बेहतरीन मिसाल करबला का जिहाद है। करबला का जिहाद, अगर यह कहा गया कि जो करबला में है तलवार चलाए हल मिन्ना फिरिन यंसुरों, तो छह महीने के बच्चे को भी एक अजीब हसीन अंदाज से मैदान में लाया गया। और अगर कहा गया कूफा शाम के बाजारों और दरबारों नौजवानों और ताकतवरों को भी तलवार चलाने की इजाजत नहीं, तो मोमिनीन कूफा और शाम में आहा के तड़प तड़प के कहते थे मौला चौथे इमाम इजाजत दीजिए, अपना कटा सर आपके कदमों पे निसार कर दें। कहा कि नहीं, वहां का हुक्म था ये यहां का हुक्म। मौला वो भी आपका घराना, यहां भी आपका घराना, वो भी इस्लाम ये भी इस्लाम। कहा कि नहीं, वक्त के बदलने से बजाहिर यकसा चीजों का हुक्म अलग हो जाए, नहीं खुद करबला ही का मैदान क्यों ना, करबला ही का मैदान क्यों ना। अकबर आकर कहे बाबा मैं मरना चाहता हूं का इजाजत, और अब्बास आकर कहे कि आका मैं अपनी जान देना चाहता हूं मना कर दिया जाए, अब्बास तुम तलवार नहीं चला सकते। मौला हुसैन एक तरफ तो आप इस तरह से तलवार चलाने वाले ढूंढ रहे हैं कि अगर हबीब इब्न मुजाहिर बहुत दूर कूफे में थे तो खत भेजकर उन्हें इस तरह बुलवाया गया कि कासिद की जान भी खतरे में पड़ी, आने वाले हबीब की जान भी खतरे में, क्योंकि कूफा मुहासरे में न बाहर से कोई जा सकता है न कूफे से कोई बाहर आ सकता, लेकिन इस तरह से बुलवाया कि मुजाहिदों की तादाद में इजाफा। एक तरफ तो इतना ज्यादा आप चाहते कि कोई आपकी मदद में तलवार चला कि एक बार नहीं तीन मरतबा अपने आशूरे किसे पर टीले पे खड़े होकर दाएं बाएं देख करता हल में ना सिरिन यंसुरो ना, है कोई मेरा मददगार जो यहां आके मेरी मदद करे। और दूसरी जानिब जब अब्बास सुबह से शाम तक एक बार नहीं बार बार आके कहते आका मुझे तो मरने की इजाजत दीजिए, आका मुझे तो तलवार चलाने की इजाजत दीजिए, आका आपसे भी सुना है और आपके सामने खानदान के बुजुर्गों से भी सुना है कि मेरे बाबा ने मेरी विलादत की तमन्ना ही इसलिए की थी कि वो मैदान करबला में मेरा जिहाद देखना चाहते थे, मुझे तो इजाजत दीजिए। और फिर खुसूसन जब बनी हाशिम के 18 शहीदों की बारी आ गई, ये शहदाए बनी हाशिम कौन है, ये हुसैन के भाई की औलाद जैसे कासिम, ये हुसैन के बहन की औलाद जैसे औनो मोहम्मद, खानदान के ये सारे बच्चे वो हैं जिन्हें अब्बास ने ट्रेन किया है, जिन्हें अब्बास ने तलवार चलाना सिखाई है, आका मेरी गोद के पाले, आका मेरे शागिर्द, वो मैदान में जाके तलवार चलाए और मैं चुपचाप यहां बैठा देखता रहा, बर्दाश्त नहीं हो रहा। हुसैन ने कहा नहीं अब्बास, मैं तुम्हें मक्तल में न जाने दूंगा, मैं तुझे तलवार न चलाने दूंगा। और फिर एक जुमला ऐसा कह दिया तसल्ली देने के लिए कि आखिर में अब्बास इसी जुमले को लेके आए थे, कहा अब्बास और फिर तुम तो मेरे लश्कर के अलमदार हो, अलमदार को तो नहीं भेजा जा सकता। सुबह से हर बार अब्बास की रिक्वेस्ट के जवाब में हुसैन कहते थे तुम मेरे लश्कर के अलमदार, मगर जब शाम को ये कहा तो तड़प के अब्बास को कहना पड़ गया लेकिन आका वो लश्कर रहा कहां जिसका मैं अलमदार था, अरे मेरे सारे प्यासे सिपाही इस दुनिया से रुख्सत हो गए। हुसैन ने कहा लेकिन नहीं अब्बास, बाबा की निशानी मैं तुम्हें मैदान में न जाने दूंगा। उस वक्त अब्बास की मदद को मुश्किल कुशा की पोती आती है, और वो इस तरह से कि अब्बास मायूसी के आलम में खेमे में आए और एक मरतबा नन्नी सकीना ने चचा का दामन थामा, चचा सारे प्यासे बच्चे मेरे पास आके ये कह रहे तुम मुश्किल कुशा की पोती, हम बहुत प्यासे हैं, कहीं से पानी दिलवा दो। और मैं वादा कर
کے آئی ہوں، لیکن یہ وعدہ آپ کے بھروسے پہ کیا۔ چچا عباس، کیا آپ پانی نہیں لا سکتے؟ ایک بار عباس جھکے، سکینہ کو گود میں لیا، سکینہ تیرا چچا ابھی جا کے پانی لائے گا، مگر ایک مدد تو بھی کر لے اور کسی طرح مجھے آقا حسین سے اجازت دلوا دے۔ ننی بچی کہتی ہے چچا بس اتنی سی بات، آئیے میں آپ کی سفارش کرتی ہوں۔ اور عباس حسین کے خیمے میں اس حالت میں داخل ہوئے کہ گود میں ننی سکینہ ہے۔ حسین نے دیکھا، سمجھ گئے، عباس میں سمجھ گیا یہ سکینہ کیوں لائی جا رہی ہے، اب میں منع نہیں کروں گا، لیکن شاید سکینہ سے کہا ہو سکینہ ابھی تو چچا کی سفارش کر رہی ہے، بعد میں چچا بہت یاد آئے گا، جب تماچے لگ رہے ہوں گے، جب بدن پہ کوڑے پڑ رہے ہوں گے، تب اسی عباس کو آواز دے رہی ہوگی۔ اور ادھر عباس گھوڑے پہ سوار مقتل کی جانب چلنا چاہتے ہیں، حسین نے روک دیا، عباس